الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله۔ مدنی چینل کے ناظرین، سلسلہ مدنی مکالمہ، اور آج ہمارا موضوع ہے گھریلو اخراجات۔ اور آج کے ہمارے اس سلسلے میں ہم کوشش یہ کریں گے بنیادی طور پر کہ جو کم آمدنی والے جو گھرانے ہیں جن کی آمدنیاں بہت زیادہ نہیں ہیں، میری مراد ماہانہ مثال کے طور پر 15,000، 20,000، 25,000، 25,000 کے بعد شاید بعض گھرانے کچھ نہ کچھ کمفرٹیبل زون میں، یعنی تھوڑا بہت ان کو سکون ملنا شاید شروع ہو جاتا ہو تو کوئی تعجب نہیں ہے، لیکن کم آمدنی والوں کے متعلق آج ہم نے اپنا یہ سلسلہ رکھا ہے کہ کیا کم آمدنی میں ہم اپنے گھر کو ہم کس طرح چلا سکتے ہیں۔ تو ہمارے یہاں نارملی کم آمدنی کی وجہ سے گھر میں مسائل بہت پیدا ہو رہے ہوتے ہیں اور جھگڑے فساد پیدا ہو رہے ہوتے ہیں، کمپرومائز نہیں ہو رہا ہوتا، انڈرسٹینڈنگ نہیں ہو رہی ہوتی۔ تو ہم آپ کے سامنے چند چیزیں یہاں بیان کریں گے، انشاءاللہ حسب ضرورت اسلامی بھائیوں سے بھی کچھ ہم مشورے لیں گے۔ مختلف مقام پر کام کرنے والے اسلامی بھائی میرے ساتھ یہاں پر منچ پر بھی موجود ہیں، مگر ہمارے مجلس نے کچھ آپ کے لیے تیار کیا ہے، آپ کو دکھانا چاہتے ہیں۔ آئیے پہلے وہ دیکھتے ہیں، پھر اس کے بعد سلسلے کو آگے لے کر چلتے ہیں۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔
ان دنوں مہنگائی ایک ایسا موضوع بنا ہوا ہے جس پر ہر عام و خاص شخص اپنے اپنے انداز میں تبصرے کر رہا ہے۔ مہنگائی تو اپنی جگہ واقعی موجود ہے جس کی مختلف سماجی اور معاشی وجوہات ہیں، مگر اس مہنگائی کا مقابلہ کرنے کے لیے ہم نے کیا اقدامات کیے؟ فضول خرچی، بے جا اخراجات، میانہ روی اور کفایت شعاری، آج اس موضوع سے متعلق کچھ تجاویز اور معلومات بیان کی جا رہی ہیں۔ آپ نے اپنے اخراجات پر قابو پانے یا پیسوں کی بچت کے طریقوں کے بارے میں کئی بار سنا ہوگا، مگر رقم کی بچت کے لیے طرز زندگی میں تبدیلی لانا ضروری ہے۔ مثال کے طور پر بازار جاتے وقت یہ سوچ کر نکلیں کہ کیا کچھ لینا ہے، خریداری کے لیے یہ سوچے بغیر جائیں گے تو خواہ مخواہ ایسی چیزیں بھی لے آئیں گے جن کی اس وقت کوئی ضرورت یا فائدہ نہیں ہوتا۔ پھر یہ بھی کہ روزانہ خریداری کرنے والوں کی ایک بڑی تعداد خریدی ہوئی اشیاء کی قیمتوں سے ناواقف ہوتی ہے، کیونکہ خریداری کے وقت نرخ معلوم کرنا یا حکومتی طور پر جاری کردہ نرخوں کی لسٹ دیکھنے کا رجحان نہ ہونے کے برابر ہے۔ لہٰذا بازار میں جا کر کسی ایک ہی جگہ سے چیزیں لینے سے قبل 2-3 جگہوں سے مختلف اشیاء کی قیمتیں معلوم کر لی جائیں۔ نیز روزمرہ استعمال ہونے والی چھوٹی چھوٹی متعدد چیزیں ایسی ہوتی ہیں جن کی قیمتوں میں اضافہ ہوتا رہتا ہے، جیسے سرف، صابن، ٹوتھ پیسٹ یا پرفیومز وغیرہ۔ ان چیزوں کو ہول سیل قیمت پر تھوک میں خرید کر لے آئیں تو یہ بچت ہوگی۔ اسی طرح پھل، فروٹ اور سبزیاں خریدنے میں بھی بچت والے پہلو اختیار کرنا چاہیے۔ تمام والدین اور خاص طور پر ہر وہ شخص جس کے ذمے گھر کا سودا صرف لانا اور خریداری کرنا ہے، اس کو چاہیے کہ وہ 15 سال سے بڑی عمر کے سمجھدار بچوں کو ساتھ لے جائیں تاکہ ان کو کفایت شعاری اختیار کرنے اور فضول خرچی سے بچنے کی ابھی سے تربیت حاصل ہو۔ خصوصی طور پر ماؤں کو چاہیے کہ وہ اپنی بچیوں کو گھرداری کے ساتھ ساتھ بچت کے طریقے عملی طور پر سکھائیں۔ آج کل باہر کھانے کا رجحان ایک عادت بن چکا ہے جس پر لوگ ہزاروں روپے اڑا دیتے ہیں، لہذا اس عادت کو کم کر کے یہ رقم بچائی جا سکتی ہے۔ اسی طرح دفتر جانے والے افراد باہر سے غذا خریدنے کے بجائے گھر سے کھانا لے جانا شروع کر دیں تو یہ پیسے بچائے جا سکتے ہیں۔ آپ کو معلوم ہونا چاہیے کہ الماری میں کیا کچھ موجود ہے۔ خیال رکھنا ہوگا کہ ایک ہی جیسے کپڑوں کا ڈھیر نہ لگا دیں۔ ملبوسات کی خریداری پر جو رقم صرف ہوتی ہے وہ مستقبل میں کافی کام آتی ہے۔ ترقی پذیر ممالک میں بجلی کا بل عام طور پر متوسط طبقے کی بچت کا سب سے بڑا دشمن سمجھا جاتا ہے، اور اس سے بچنے کے لیے بجلی مصنوعات کو بقدر ضرورت استعمال کرنا چاہیے۔ خاص طور پر گھر سے نکلتے وقت بجلی والی چیزیں بند کر دینا پیسے اور حادثات دونوں سے بچت کے لیے ضروری ہے، جبکہ اے سی کے تھرمو سٹیٹ میں چند ڈگری کی تبدیلی آپ کے بجلی کے بل میں نمایاں کمی لا سکتی ہے۔ اے سی کو 25 پر رکھ کر بچت کی جا سکتی ہے۔ کفایت شعاری کو اختیار کرنا صرف متوسط یا غریب گھرانوں کی ہی ضرورت نہیں، بلکہ مالدار لوگوں کو بھی کفایت شعاری سے کام لینا چاہیے، کیونکہ زندگی کے ہر معاملے میں فضول خرچی ناپسندیدہ عمل ہے۔ اکثر افراد की ये ख्वाहिश होती है कि वो तर्ज जिंदगी में अपने अजीज व अहबाब में सबसे मुमताज हों। इस मनफी ख्वाहिश और दिखावे के शौक में घर के बजट का बेशतर हिस्सा खर्च कर दिया जाता है। हमें अपने मुआशरे में पाए जाने वाले मनफी रुझान का बगौर जायजा लेना होगा और इनके खात्मे के लिए अपना किरदार अदा करना होगा। जैसा कि तब्दीली इंसानी फितरत में शामिल है, जिंदगी के हर शोबे में मियाना रवि इख्तियार करना बहुत सी उलझनों और परेशानियों से महफूज रख सकती है। लिहाजा हर शख्स अपनी आमदनी के मुताबिक अखराजात को बचत के उसूलों के मुताबिक खर्च करे तो बहुत हद तक महंगाई के असरात और कर्जों में मुब्तला होने से बच सकता है।
सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद सिलसिले का यूं समझिए कि एक निचोड़ और एसेंस जिसको कहते हैं, वो हमने आपको इस हमारे मदनी गुलदस्ते में दिखाने की कोशिश की है। और मैं समझता हूँ कि शायद घर बैठे हमारे कई इस्लामी भाई इस बात को समझ रहे होंगे कि आज हम आपको क्या कहना चाह रहे हैं। अच्छा, अब ये जरूरी नहीं है कि आपका हमारी हर बात से इत्तिफाक हो। हमने एक जनरल तौर पर मालूमात हासिल करके कुछ चीजें तैयार की हैं और आपके सामने हम वो चीजें एज ए प्रपोजल रखेंगे। अगर आप इसको इख्तियार कर सकते हैं तो ठीक है, नहीं इख्तियार कर सकते तो ठीक है, मगर आप कॉल कर सकते हैं हमको। अच्छा, इसमें हमारे पास हो सकता है कि मदनी चैनल पर वो भी इस्लामी भाई हों कि जो कम आमदनी के होते हुए भी एक तरह से अपने अंदर सुकून महसूस कर रहे हों और बिल्कुल अल्हम्दुलिल्लाह हमारा जैसे कि कहते हैं गुजारा हो जाता है, अल्लाह का शुक्र है, ख्वाहिशात इतनी है नहीं, फरमाइशे कोई इतना खास है नहीं, घर का माहौल भी मतलब यूं मदीना मदीना है और यूं करके। तो अब इस तरह की कॉल से भी हो सकता है कि कई ऐसे घराने होंगे जो शायद सुनेंगे और कहेंगे कि जब इनका हो सकता है तो हमारा क्यों नहीं। तो ये हमारा एक है और इंशाल्लाह घरेलू अखराजात कैसे आप मिनिमाइज कर सकते हैं और वो कौन कौन से एरियाज हैं, जैसे थोड़ी बहुत तो आपने हमारी डॉक्यूमेंट्री में देख लिया होगा, वो कौन कौन से एरियाज हैं जिसमें आपको लगता है कि हम अखराजात को कम कर सकते हैं। तो अपने अखराजात को कम करेंगे तो इंशाल्लाह आपका जो घर का जो माहौल है वो भी अच्छा रहेगा, अल्लाह ने चाहा तो कुछ बचत भी होगी और काफी परेशानियों से बच सकते हैं। अलबत्ता पहले मैं अपने साथ इस्लामी भाइयों से मैं चाहूंगा कि उनके कुछ मैं तासुरात ले लूं कि वो इस हवाले से इनकी क्या सोच, हर एक की अपनी अपनी सोच होगी, इनकी सोच से मेरा इत्तेफाक हो जरूरी नहीं है और इनकी सोचों से मेरा इत्तेफाक हो, मेरी सोच से इन तीनों का इत्तेफाक हो जरूरी नहीं है, हम चारों की सोच से आपका इत्तेफाक हो ये भी जरूरी नहीं होता। हर कोई अपनी अपनी एक राय कायम करता है। तो कम आमदनी में एक पुरसुकून अंदाज में घर चलना, इसके हवाले से आप क्या कहते हैं? आप भी एक तरह से सैलरी पर्सन है, है? मैंने हमारे इस वक्त मेरे साथ कोई भी बिजनेसमैन नहीं है, ये खास मैंने इनको अर्ज की थी कि मतलब बिजनेसमैन ना हो, सैलरी पर्सन हो, और इन सबकी जो तनख्वाह है इसमें भी फर्क है, मतलब तफावत है नॉर्मली, और प्रोफेशन कुछ सिमिलर भी है अलग भी है। तो आप क्या कहते हैं?
कम आमदनी में इस वक्त घर चलाना मुश्किल है मगर नामुमकिन नहीं है। यानी अगर कोई चाहे कि वो मैनेज करके चले और अपनी ख्वाहिशात को लिमिट करे तो उम्मीद है कि वो अपने घर को चला सकेगा। तो मेरी पर्सनल राय तो ये कि मुमकिनात में से है।
कम आमदनी वाला, आपसे अर्ज करूंगा, कम आमदनी वाला क्यों परेशान हो जाता है, इसकी कोई वजह होती है?
जितना मैंने देखा है अपने इर्द गिर्द के माहौल में, होता यह है कि हम मैच कर रहे होते हैं अपने आप को अपने किसी रिश्तेदार से, किसी पड़ोसी से, किसी दूर दराज की जान पहचान वाले से कि यार उनका बच्चा जो है वो 2500 वाले स्कूल में पढ़ रहा है तो मैं भी 2500 वाले स्कूल में पढ़ा दूं, और उनका बच्चा 800 वाली ट्यूशन ले रहा है तो मैं घर में पढ़ाने की बजाय उन्हें 800 वाली ट्यूशन दिलवा दूं। तो कोई शादी आ गई, ईद आ गई, तो हम जो कम बजट वाले लोग होते हैं उनका फौरन माइंड इस तरफ जाता है कि पड़ोसी का बच्चा या फलां का बच्चा जो है ना वो इस लेवल की ड्रेसिंग करेगा, तो वो अपने बजट को इग्नोर करते हुए उसके लेवल को मैच करने के लिए जो है वो अपने बजट को क्रॉस करते हुए इकदाम करते हैं। फिर आफ्टर इवेंट जो है वो परेशान हो रहे होते हैं कि अब तो हम क्या करें, फिर वो कर्ज लेना और घर के अंदर परेशान रहना, फिर एक दूसरे के ऊपर जाहिर है वो परेशानी के बाद फ्रस्ट्रेशन निकालना, लड़ाई झगड़े का माहौल बनाना।
क्यों लड़ाई झगड़ा क्यों कर लेते हैं ये? मतलब मिसाल के तौर पर घर में पैसा नहीं है, तो लड़ने से पैसा आ तो नहीं जाएगा।
फ्रस्ट्रेशन डेवलप हो जाती है ना, तो जब वो फ्रस्ट्रेशन डेवलप होती है तो
फ्रस्ट्रेशन को आसान करें,
यानी झुंझलाहट तारी हो जाती है। अब जाहिर है पैसा नहीं है, आने का जरिया नहीं है, घुटन है, इसको मिसाल के तौर पे झुंझलाहट अंदर से आ रही होती है ना कि मतलब
अब क्या हुआ।
हाँ, अब है भी नहीं,
नहीं
और चाहिए भी है, तो अब कर कुछ सकते नहीं है, जरिया कोई है नहीं, तो वो जो एक अंदर चिड़चिड़ाहट डेवलप होती है वो आपस में फिर तनाजे का सबब बन जाती है। अब वो गुस्सा कहाँ निकलेगा, या तो घर में निकलेगा जहाँ बस चलता है, तो ये
गुस्सा कौन निकालेगा। अब जैसा माहौल
जी
ये भी होता है ना, जैसा माहौल चलती किसकी है,
चलती किसकी है। लेकिन इसमें ज्यादातर जो है वो मर्द हजरात का किरदार देखा गया है कि वो ज्यादातर गुस्सा कर देते हैं। अच्छा, अब चूंकि मर्द हजरात लीडिंग पोजीशन पे होते हैं, वो फैमिली को चला रहे होते हैं, प्लान
होते, होते हैं
जी अपनी फैमिली के अंदर, तो वो जो है जब बजट पेश करते हैं तो ज़ाहिर बच्चों की अम्मी भी होती है घर में, और कई घरों में पुपिया भी होती है, कई घरों में खालाओं का भी किरदार होता है, तो वो सब अपनी अपनी राय दे रहे होते हैं। वो एक बेचारा मर्द कमाने वाला, अब वो सबकी ख्वाहिशात और जरूरियात को देखते हुए
बेचारा बना दिया,
वक्ती तौर पे तो मान जाता है कि चलें ये कर लें। फिर जैसे ही वो इवेंट कंप्लीट हुआ, उसके बाद जिन लोगों ने अपनी ख्वाहिशात का इजहार करते हुए प्रेशर डाल के माइंड बनाया होता है कि बजट से ओवर जाके ये काम करना है, जब वो काम हो जाता है तो फिर बेसिक जरूरियात के लिए, बुनियादी जरूरतों के लिए जब पैसा नहीं होता, फिर वही लोग बुनियादी जरूरतों के लिए प्रेशर डाल रहे होते हैं। फिर वो जो एक आदमी होता है जो सबको डील कर रहा होता है ना, फिर वो फ्रस्ट्रेशन का शिकार होता है और फिर उसका जाहिर है वो मुझे
एक कंफ्यूजन आपको लगती है घर के अंदर कि कमाने वाला अलग है घर चलाने वाला अलग है,
ऐसा कई जगहों पर होता है। बिल्कुल है
कि मतलब कि अब हमारे यहाँ जो अमूमन जो मर्दों का जो निजाम है, मैं मेजोरिटी कहूँ ना कहूँ मुझे मैं फैसला नहीं कर पा रहा कि हमारे मर्द आदमी घर में पैसे दे देता है और खरीदारी की जो जिम्मेदारी है वो उसके पास है जिसको कमाना नहीं है, तो जिसको कमाना है उसको खरीदना नहीं है। ठीक है, आपको लगता है कि ये जो तकसीम है ये तकसीम भी एक तरह से कंफ्यूजन का और इस तरह के माहौल का शिकार होती है, क्योंकि मर्द को यानी वालिद को या शोहर को भी एक एहसास तो है ना कि घर में खाने पीने के लिए क्या चाहिए, यानी कि वो खुद अगर घर से मशवरा करके लिस्ट लेकर बाजार चला जाए और बाजार जाकर अपने जो आमदनी है उसके मुताबिक एक नॉर्मल से परचेसिंग कर आ जाए, उसमें ज्यादा फायदा है या वो पैसे दे दे और फिर वो घर की जो उमूमन हमारी इस्लामी बहनें खवातीन औरतें जो होती हैं वो जाएं और वो खरीदारी कर आ जाएं, तो आपको क्या लगता है कि होना क्या चाहिए, आपका अपना नजरिया क्या है।
जैसे आपने कहा ना कि जो इनकम अर्न कर रहा है, जो कमा के ला रहा है और जो खर्च कर रहा है, जाहिर है कि अगर हम इन दोनों के अंदर मिसमैच रखेंगे तो वो तरजीहात का तायुन नहीं कर पाएंगे। जैसे अगर मर्द है तो उसको पता है कि मेरी एक फिक्स्ड इनकम है, ठीक है, और अगर खातून जो है घर के अंदर जो इस्लामी बहन है, अगर उसने अखराजात करने, जाहिर है वो तरजीहात का तायुन जो जरूरियात जिंदगी है वो उसको नहीं समझ पाएगी शायद, क्योंकि मर्द को तो पता है कि मेरी चादर मेरी बिसात इतनी है, मेरे पास महीने के अंदर इतने पैसे आने हैं,
फीलिंग इतनी होगी कि मेरे मतलब जो कमाने वाले इनकी आमदनी से ज्यादा है ही नहीं, तो मतलब हमारे अखराजात इससे ज्यादा नहीं होने चाहिए, या उसके जहन में कोई खुदा ना खासा ये बात बैठी हुई है कि ये तो इसकी सैलरी है मगर इसके पास यूं आगे पीछे है, इसके जरा है आमदनी के, ये बताता नहीं है, कभी एक आध दफा कोई छोटी मोटी बात लीक हो गई होगी, लीक हो जाने के बाद वो आगे भी हाथ पे मारता होगा मगर वो जहन बन जाता होगा कि यार ये इसका है। बच्चों से भी हो सकता है ऐसे डिस्कशन होते, बेटा अबू ने कहीं ना कहीं संभाल के रखे होते हैं, मैं तो ना बड़ी सोच समझ के खर्च करती हूँ, अबू भी ले ही आते हैं, अब अबू कर्जा लेकर आते हैं या अबू अपनी कोई वो कहते हिडन सेविंग अकाउंट से कुछ खींच कर आते हैं, जोए पर बड़े मुस्कुरा रहे हैं, खैरियत तो अल्लाह खैर करे,
असल में
कैमरा मैन को भी इस वक्त मजा आ रहा है, कोई बात नहीं सर।
असल में आपकी बात से इसलिए मुझे एक तरफ तवज्जो गई कि उमूमन जो मर्द हजरात है ना घर के अंदर वो अपनी सैलरी डिस्क्लोज नहीं करते, और एक पर्टिकुलर अमाउंट जो है वो उमूमन घर में दे दी जाती है कि इससे आपने घर चलाना है। अच्छा, आदमी के सामने तकरीबन सारा बजट होता है कि मेरे पास इतने पैसे हैं, इसमें मुझे ये मैनेज करना है। खवातीन को ये पता है कि मैंने तो अपने शौहर से ही लेना है, तो उसके लिए वो उधार कर्ज वाला सिलसिला होता नहीं, आदमी के ऊपर ये बर्डन आता है। और क्योंकि खवातीन को भी पता होता है कि पूरा तो मुझे बताया नहीं, तो यकीनन कुछ ना कुछ बचाया है, कुछ ना कुछ छुपाया है, तो इसके पास है ही है। तो इसलिए फिर वो लिमिट एक्सीड होना शुरू हो जाती है। तो ये एक नफ्सियाती
ये मतलब होता है बेहतर जो एक मेरी अपनी नाकिस अकल के मुताबिक अर्ज करूं या जो किताबों में देखा पढ़ा सुना बुजुर्गों से जो समझा है उसके मुताबिक अगर कोई अहम रुकावट नहीं है तो इस्लामी भाइयों को चाहिए कि वो जाएं और जाकर खरीदारी करके आएं। इसके दो तीन में आपको और भी वजूहात बयान करता हूं। नंबर एक कि कुदरती तौर पर एक नेचुरली अल्लाह ने मर्दों को औरतों के मुकाबले में अक्ल ज्यादा दी है और ये 100% पर नहीं बात कर रहा मैं एक जनरल पॉइंट ऑफ व्यू पर बात कर रहा हूं और ये कोई ढकी छुपी बात भी नहीं है। इस तरह की जो मतलब तरकीब है वो अंदाजा होता है इस्लामी भाइयों को। दूसरा ये कि खरीदना जो है ना परचेजिंग ये समझे कि इसको आधी अक्ल भी कह दें आप परचेजिंग ये बहुत इंपॉर्टेंट फैक्ट इवन के बिजनेस के अंदर भी जो सबसे मेन फैक्टर है ना सबसे मेन चीज वो परचेजिंग है खरीदारी। जिन दुकानों में आप सामान खरीदने जा रहे हैं ना उनका भी सबसे मेन फैक्टर परचेजिंग है। अगर आपकी परचेजिंग स्ट्रांग है ना एक दुकानदार है एक बिजनेसमैन है इवन को छोटा काम करता है लेकिन अगर उसकी परचेजिंग स्ट्रांग है ना तो उसका रेशो प्रॉफिट बढ़ जाता है नफे का जो है। इसलिए ऐसा ढूंढना यानी पर्सनल परचेजिंग या पर्सनल लेने के हवाले से मैं अपने जाती तजर्बा जाती मुशाहदे बयान करता हूँ कि आजकल कई जगहों पर मार्केटों में सेल लगी हुई होती है तो सेल लगी हुई होती है ना तो सेल के अंदर बहुत सारी चीजें आपको आपके मतलब की और सस्ती मिल जाती हैं। इवन के पाकिस्तान के बाहर का एक रुझान है हमारे यहाँ तो इतना ज्यादा रुझान नहीं है। पाकिस्तान के बाहर के रुझान में यह है कि वो एक्सपायरी डेट के भी वहां बहुत सारे मतलब कॉन्शियस लोग हैं वहां पर बहुत गौर करते हैं एक्सपायरी डेट के ऊपर। हमारे तो नॉर्मली मेडिसिन भी लेते तो हम एक्सपायरी डेट के हवाले से नहीं लेते। मुझे कभी बाहर जाकर मेडिसिन परचेसिंग पर्सनल बात कर रहा हूँ कि जैसे बाज मेडिसिन ऐसी है जो बाहर से हम लेते हैं ना तो वो बाहर उसकी क्वालिटी बहुत अच्छी होती है पाकिस्तान के बाहर की हर एक ही नहीं कहते नॉर्मल। अब जब वो लानी है ना आपको अपने मुल्क में अपने घर लानी है तो कोई मतलब हर दो तीन महीने के बाद तो आदमी किसी मुल्क का यूं खासतौर पर दौरे नहीं करता तो जब लानी है और मेडिसिन को ऐसा खाने की तरह तो आदमी मेडिसिन नहीं खाता तो आप उसको देखें कि कम से कम 3 साल 4 साल या 2 साल की उसकी एक्सपायरी डेट हो तो आप लें। अब 3-4 साल की एक्सपायरी डेट तब मिलेगी जब वो फॉर अब इसकी जो मैन्युफैक्चरिंग डेट है वो सबसे करीब तर हो तो ही उसका होगा ना वरना वो तकरीबन 1.5 साल पहले दवाई बनी होगी तो उसकी एक्सपायरी डेट आपके सामने दुकान में 5 महीने के बाद खत्म हो रही होगी। तो दुकानदार कोशिश करेगा कि जो एक्सपायरी डेट मेरी खत्म हो रही है ना मैं वो पहले दे दूं। तो अब जब एक्सपायरी डेट खत्म हो रही होती है तो लोग अपना सामान निकालते हैं। इसलिए पाकिस्तान के बाहर बाज ऐसे स्टोर हैं मैं बिल्कुल क्लियर बात कर रहा हूं आपसे ऐसे स्टोर हैं कि जिनके अंदर बाकायदा पोर्शन बना हुआ होता है कि उनमें 2 या 3 दिन की जो एक्सपायरी डेट रह जाती है वो सामान वो कम कीमत में रख देते हैं कि ये निकालना क्योंकि ये जब एक्सपायर हो गया तो इनके लिए जीरो हो जाएगा वो क्योंकि उस मुल्क के अंदर या इस तरह के ममालिक के अंदर वो सामान अब नॉट फॉर सेल हो जाता है। वो अब वो सेल करेंगे तो इनका लाइसेंस कैंसिल हो जाएगा और ये मतलब कि इनको पनिशमेंट हो सकती है किसी भी अंदाज से तो वो अब उसको निकालते हैं। इवन जैसे दूध के डब्बे हैं बाहर तो तकरीबन दूध पैक मिलता है तो दूध के डब्बे हैं दूध के बोतल हैं जूसेस के बोतल होते हैं इस तरह बहुत सारी घर की चीजें होती हैं कि वो एक्सपायर हो रही होती हैं तो उसको ये सेपरेट कर देते हैं तो उन स्टोरों में जाकर वो चीजें कम कीमत पर उनको मिल जाती हैं क्योंकि वो कम कीमत पर देना दुकानदार की तो मजबूरी हो जाती है कि उसका वो जीरो हो जाएगा। तो ऐसी भी लोग से अच्छा अब ये कब होगा जब कोई ऐसा शख्स जाएगा। इसी तरह आपको घर के लिए कोई चीज लेनी है किचन के लिए कोई चीज लेनी है बाथरूम के लिए कोई चीज लेनी है पहनने वगैरह के लिए कोई चीज लेनी है तो अमूमन लोग सेल्स की तरफ जाते हैं और अच्छी सेल्स की तरफ। अच्छा सेल वाले भी आप इतना बड़ा लिखते हैं 70% आपने देखा होगा 70% लिखते हैं छोटा सा लिखते हैं अप टू 70%। ये अप टू हर एक को पढ़ने में आता वाता नहीं है इतना कि अप टू 70% यानी देखने यार 100 रुपए की चीज 30 रुपए में मिलेगी 70% डिस्काउंट, मगर वो अप टू 70% है। दैट मीन्स इसका मतलब ये है कि हमारे यहाँ 70% तक की सेल लगी हुई है। कोई चीज आपको 10% पे मिलेगी, कोई 5% पे मिलेगी, कोई 20% पे मिलेगी। और मतलब ये कि अपनी बात पूरी करने के लिए उन्होंने 70% की भी चीजें रखी हुई होती है कि ये आप ले जाइए, तो बात भी इनकी पूरी हो जाती है। तो अगर जीने की ख्वाहिश है तो कुछ पहचान पैदा कर और अपने सामान खुद खरीदने की और इस तरह के जगहों से जाकर खरीदने की कोशिश करेंगे तो भी इंशाल्लाह आपको फायदा हो सकता है। और इसका दूसरा फायदा ये होगा कि जो मतलब के खवातीन औरतें इस्लामी बहनें लेडीज, ये जो फीमेल से जो मार्केटें भरी हुई हैं और उनकी खरीदारी का अंदाज जो है ना, बड़ा मतलब के अजीब गरीब होता है। ये बातों का अपने को बड़ा समझदार समझ रही होती है और इनसे नफा कमाना शायद दुनिया का आसान काम है, क्योंकि ये लड़ती बहुत ज्यादा है, नफा बहुत ज्यादा दे जाती है। ये इनको समझ नहीं पड़ेगी, ये दुकानदारों को समझ पड़ जाती है। ये दुकानदार भी आपाबाजी करके इनसे मतलब के वो ले लेते हैं, वो समझते हैं कि हमने बहुत बड़ा मतलब के वो किया, क्योंकि इनको मार्केट में एक्सपीरियंस होता नहीं है। तो इनके आगे चीज वैसे महंगी करके रख दी जाती है और दुकानदार को इतना तजर्बा होता है कि ये ज्यादातर डिस्काउंट कितना करवा लेगी, तो आदमी ज्यादा डिस्काउंट करवा लेता है। ये जनरल पॉइंट ऑफ व्यू बात कर रहा हूँ, हर जगह पर मेरी ये बात दुरुस्त ही साबित हो ये जरूरी नहीं होता। आप कुछ इसमें प्लस माइनस करेंगे?
नहीं, इसमें इतना ज्यादा नहीं, क्योंकि ये बात सही है कि खवातीन जो है वो ज्यादा प्रॉफिट देती है।
देती है,
ऐसा होता भी है। और जैसा आपने पहले अपने चंद जुमलों में फरमाया कि खर्च करने वाला और खरीदने वाला अगर अलग अलग हो तो एक एहसास भी नहीं पैदा हो पाता कि ये कितनी मेहनत और मुशक्कत से कमाया गया हुआ पैसा है, क्योंकि जिसका माइंडसेट ही खर्च करने का है तो वो 2 के 2.5 और 2.5 के 3 हो जाते हैं वहाँ पर। अगर खर्च करने वाला खुद खर्च करेगा तो उसे, कमाने वाला खुद खर्च करेगा तो उसे पता होगा कि कितनी मेहनत से कमाया गया और आगे क्या कितने दिन बाकी है, मजीद क्या इनकम आ रही है, तो वो मैनेज कर पाएगा।
कॉल ले लेते।
अस्सलामुअलैकुम वरहमतुल्लाहि वबरकातुहू।
वालेकुम अस्सलाम वरहमतुल्लाहि वबरकातुहू।
मैं अब्दुल जब्बार अत्तारी बाबुल मदीना कराची कालापुल से अर्ज कर रहा हूँ। ये सैलरी के हवाले से बात करनी थी मैंने। जिस बंदे की सैलरी 15 से 20 हजार रुपए है, 10 हजार रुपए महीने का किराया, उसके बाद उसके बच्चों के अखराजात, ये नामुमकिन है। मतलब 20 हजार रुपए तक भी वो अपना घर का सिस्टम चला सके, क्योंकि आने जाने का किराया होता है जॉब पे, मतलब वो 3 हजार रुपए तो डेली के 100 रुपए रख लो, खाना पीना भी उसमें होता है, घर के अखराजात भी हैं उसमें, बीमारी भी है और बच्चों की फीसें, अगर सरकारी स्कूल में भी बच्चे पढ़ाता है तो भी उसकी फीसें हैं। 20 से 15 हजार रुपए तक की सैलरी है, मैक्सिमम इतनी सैलरी मिडिल लोगों की होती है, मतलब छोटे तबकों की। अगर 25 हजार रुपए भी हुई तभी भी बड़ी मुश्किल से उनका गुजारा। ये अर्ज करनी थी आपका, जज़ाकअल्लाह खैरा।
नहीं, इसमें तो कोई मैं दो राय नहीं रखता कि कोई 15 हजार जिनकी घरेलू आमदनी है वो बहुत इजीली घर चला लेते। इजीली घर चलाने में तो बाद पैसे वालों को भी तकलीफ होती है। असल में ये घर चलने, वो जैसा आपने क्या कहा, आपने खुद ही देखे अपने ही सवाल में और अपनी परेशानी में बहुत सारी चीजें बयान भी कर दी हैं कि 10 हजार का तो आपने खाली किराए का घर बता दिया। अब मुझे बताइए, जिसकी 15 या 20 हजार रुपए की सैलरी होगी वो 10 हजार रुपए के किराए के घर में क्यों रहेगा? अच्छा, बात सिर्फ बाबुल मदीना कराची की तो नहीं है, हमारे इस्लामी भाइयों ने कुछ कैलकुलेशन की थी, मैंने इस पर गौर कर रहा हूँ, तो ये सिर्फ बात बाबुल मदीना कराची की तो नहीं है, बात सिर्फ मरकजोरिया लाहौर जैसे बड़े शहरों की या इस्लामाबाद पिंडी या सदाराबाद जैसे बड़े शहरों की तो नहीं है, बात तो जनरल हो रही है और दुनिया के कई मुल्कों के मुताबिक बात हो रही है और वहां के सैलरी के हिसाब से बात हो रही है। देखिए, जैसे कि आप यूं समझिए कि मैं आपको एक यूएई की मिसाल देता हूँ, अरब अमारात की, ठीक है। लोग बाहर कमाने जाते हैं लेकिन हर कोई बाहर कमाने वाला खुशहाल हुई है जरूरी नहीं होता। दुबई जो शहर है ना, मेन दुबई, दुबई के साथ अगर आप सफर करेंगे ना, अगर आप बिल्कुल जैसे यूं समझे कि एक रोड खाली है और इतनी ज्यादा वो ट्रैफिक का नहीं है, तो आप 15 से 20 मिनट में आप दुबई से शारजा पहुंच जाएंगे और जब शारजा में दाखिल होंगे, ये मतलब ये कोई ऐसा नहीं जैसे आप चलते 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 हैदराबाद शुरू हो जाता है, जमदानों का शुरू हो जाता है, चलते चलते गुजरावाला शुरू हो जाता है, ठीक है ना, मरकज और या लाहौर से बाहर निकल आपको कसूर आ गया, तो ये तो सड़क ही जा रही है ना सीधी सीधी, तो ये सीधी सड़क ही जा रही होती है। तो आप जैसे दुबई से निकले तो शारजा में दाखिल हो गए, ब्रिज बना हुआ हम शारजा में आ गए, चलो भाई शारजा में आ गए, तो ये शारजा शुरू हो गया, लेकिन वहां नई टेरिटरी है, यानी कि वहाँ के रूलर अलग हैं, वहाँ की जो जो रियासत है वह 7 रियासतों का एक मुल्क है, यूनाइटेड अरब इमारात। एक मैंने एग्जांपल दी आपको, ये और शहरों की भी एग्जांपल बनती हैं। अच्छा, आप जैसे शारजा से बाहर निकलेंगे तो अजमान शुरू हो जाएगा, आइन से आता है अजमान, ठीक है। मैं आपको 3 शहरों का कंपेरिजन देता हूँ। ज्यादातर लोग जो काम करते हैं वो दुबई में काम करते हैं, नौकरी ज्यादातर जॉब और बिजनेस दुबई में है। वहां सालाना किराया, वहां ऑनरशिप नहीं है, हम तो ऑनरशिप की बातें कर रहे हैं ना, वहां ऑनरशिप नहीं है, वहां किराए का घर मिलेगा, कंपनी किराया नहीं देती नॉर्मली, कंपनी आपको सैलरी देती है, अब अपने हिसाब से किराए का घर ले लेते हैं, ठीक है। अब अगर अब सालाना किराया लेना तो जो फर्क है वो मैं आपको बता रहा हूं, जितना आप कमरा ले रहे हैं, फ्लैट ले रहे हैं, जैसे एक फ्लैट है, फैमिली के साथ मैं डिस्कस कर रहा हूँ, इंडिविजुअल डिस्कस नहीं कर रहा, सिंगल आदमी तो वो 10 आदमी एक कमरा ले लेते हैं और वो बिस्तर अपने शेयरिंग के अंदर वो सो जाते हैं तो वो अपना गुजारा, वहां 1500 भी 2000 भी 2500 दिरहम भी सैलरीज होती है लोगों की, जरूरी नहीं है 4000 5000 भी वहां वो तंगी में रहता है, वहां लोग कहते हैं 10000 15000 की सैलरी होगी तो एजुकेशन और ये सारी चीजें हम मेंटेन कर सके, भाई ऐसी सैलरी इतनी होती नहीं है, आम आदमी की नहीं होती, प्रोफेशन हो या इस तरह की चीज हो तो अलग है, बात समझने के लिए मैं अर्ज कर रहा हूँ। इसी तरह इसको आप कॉपी पेस्ट करें या इसको देखें हम क्या कर सकते हैं। मैं आपको एक ऐसे मुल्क की मिसाल दे रहा हूँ जहाँ नॉर्मल लोग किराए पर ही रहते हैं, अमीर आदमी भी किराए पर रहता है, जी हाँ अमीर आदमी भी किराए, बंगले भी वहां किराए पर ही हैं, और नॉर्मली वहां पर ऑनरशिप नहीं है। अब दुबई में जो काम कर रहा है ना, फॉर एग्जाम्पल इसकी सैलरी 2000 दिरहम है, आपके नजदीक ये 2000 दिरहम यहाँ के इस वक्त के शायद एक्सचेंज रेट से ये यूं समझो कि 65 के आसपास हो जाएंगे, शायद 65 या 70 के आसपास हो जाएंगे हजार, ठीक है। अब उसको अगर दुबई में रहना है ना, दुबई में काम कर रहा है, अगर वो दुबई में घर लेता है ना, तो दुबई में घर लेता है तो वहां घर सालाना तौर पर मिसाल के तौर पर ईयरली वहां सालाना किराया होता है, अगर सालाना उसको 70000 दिरहम का अगर घर मिल रहा है, वही घर सेम साइज का 20-25 मिनट के फासले पर और ट्रैफिक के अंदर 2 घंटे की ड्राइविंग होगी, ठीक है, वो शारजा में जाएगा तो वो 70000 का घर जो है ना उसको समझिए कि आप 50000 में मिलेगा। यही 50000 वाला साइज का घर वो 15-20 मिनट की ड्राइविंग पर जाएगा, रश में 1-2 घंटा और लग जाएगा, अगर अजमान में लेगा तो 50000 का घर उसको 35000 में मिलेगा। लोग बड़ी तादाद में शारजा और अजमान में रहते हैं और सुबह निकलते हैं अपने दुबई के लिए और फिर निकलते हैं अजमान के, इसमें पैसे वाले भी शामिल हैं, आम आदमी भी शामिल है, लोअर आदमी भी शामिल है। बाज वो एरिया है जहाँ लेबर कॉलोनी बनी हुई है उसमें तो लेबर के साथ लोग रखते हैं, वो उसकी मैं बात नहीं कर रहा। अब रही अब आप आए, अब ये क्यों किया इन्होंने, अच्छा यही आप जोहान्सबर्ग में जाएं तो आपको सस्ता मिलेगा, जोहान्सबर्ग से बाहर जाए तो आपको महंगा मिलेगा, जोहान्सबर्ग से बाहर जाए सस्ता मिलेगा। और दुनिया के जो मेन शहर है जिसको मेन सिटीज कहते हैं आप, इसके अंदर हिंद है, इंडिया है, बंबई में आप घर लेने जाए तो आपको महंगा मिलेगा, बंबई से थोड़ा सा बाहर निकल जाए तो आपको इसके मुकाबले में घर सस्ता मिलेगा। मेन सिटीज के अंदर, मेन शहरों के अंदर अमूमन घर थोड़े महंगे मिलते हैं, फिर आदमी ट्रांसपोर्ट के जरिए अपने बजट को कवर करता है, वहां से किराए के जरिए अपने 4-5000 रुपए बचाता है, 4-5000 रुपए से किराए के जरिए बचाए, कुछ कम एरिया का, यानी अगर बड़ा एरिया का मिल लेकिन थोड़ा दूर घर ले लेगा मेन एरिया से निकलकर, उसको थोड़ा सा सस्ता मिल जाएगा, वहां से वो 5000 रुपया कम किराए का मकान लेगा, 2000 रुपया ट्रांसपोर्ट पे ज्यादा खर्च करेगा आने जाने का, और नेट वो अपने 3000 रुपए सेव कर रहा होगा, और शहर के मुकाबले में उस एरिया में बास घरेलू खरीदारी की चीजें उसके एरिया के मुकाबले को थोड़ी सस्ती मिल रही होंगी, क्योंकि यहाँ दुकानों के किराए ज्यादा होते हैं, एक्सपेंसिव ज्यादा होते हैं तो थोड़े वो रेट भी ज्यादा हो जाते हैं। ये एक जर्नल कैलकुलेशन है, हर कोई हमारी इस कैलकुलेशन को, अच्छा ये कैलकुलेशन मेरी पर्सनल नहीं है, ये कैलकुलेशन पर इस वक्त दुनिया में लाखों, अगर मोबाइल का कहूं तो करोड़ों लोग इस कैलकुलेशन पर अपनी जिंदगी गुजार रहे हैं, मैंने ये अपनी पर्सनल कैलकुलेशन आपके सामने नहीं रखी, ना मैं कभी मतलब मामले से गुजरा हूँ, लेकिन इन मामले से जो गुजरे हुए या गुजर रहे हैं लोग, उनमें से अगर मैं मोबाइल का ना हो तो मैं हजारों को शायद आपको दाखले दे सकता हूँ कि देखो ये सरा रह रहे हैं। तो ये क्यों कर रहे हैं? इन्होंने अपनी सैलरी के मुताबिक अपनी रिहाइश को कॉम्प्रोमाइज किया, और रिहाइश को कॉम्प्रोमाइज करके इन्होंने अपने ट्रांसपोर्ट जो ट्रेवलिंग थी उसको कॉम्प्रोमाइज किया, और ये सब कर करा कर वो अपनी चीजों को कर रहे हैं। उनको तो यहाँ भी भेजना है ना, जो बाहर जा रहे हैं ना उनको नॉर्मली अपने मुल्क में भी भेजना होता है, क्योंकि इनकी यहाँ भी फैमिली का एक पार्ट यहाँ होता है, एक पार्ट इनका बाहर होता है। तो ये चीजें होती हैं। तो बाहर रहने वाले हर कोई मतलब कि वो हशाद बशाद खुशहाल रहते हो ये जरूरी नहीं है, बल्कि सच्ची बात तो ये है कि पाकिस्तान के बाहर नॉर्मली सोशल लाइफ तो है भी नहीं। ज्यादातर तो इनकी जिंदगी ही सुबह 6-7 बजे कमाने पर शुरू होती है और रात को 9-10 बजे कमाने पर खत्म होती है। घर आते हैं, इनकी फैमिली लाइफ भी इतनी ज्यादा वो नहीं होती, थके हुए होते हैं। फिर घर चलाने के लिए औरत अलग काम कर रही है, मर्द अलग काम। अब दुनिया में ये भी है, पाकिस्तान में रहने वाले इस्लाम भाइयों को मैं अर्ज कर रहा हूँ कि पाकिस्तान के बाहर अगर आप जाए ना, अगर मालूमात लें, मैं जाने का इतना मशवरा नहीं देता, मतलब तो इस वक्त पार्टनर पे घर चल रहा है क्या? जब तक मर्द और औरत दोनों नहीं कमाते घर नहीं चलता। ये बात याद रखिएगा, एज ए इस्लामिक पॉइंट ऑफ व्यू मेन रिस्पॉन्सिबिलिटी घर चलाने की, खर्च वगैरह चलाने की, ये मर्द की है, औरत की जिम्मेदारी नहीं है। और औरत अगर कष्ट के लिए, कारोबार काम के लिए, नौकरी के लिए घर से निकलती है, एक मुसलमान औरत जब भी घर से निकलेगी तो उस पर बाकायदा इस्लाम और दीन की और शरीयत की जो शराइत से घर से निकलने की, कि वो इन कंडीशन में फिजिकली तौर पर और जनाब सोसाइटी के तौर पर इन कंडीशन में घर से निकल सकती है, अदरवाइज वो घर से नहीं निकल सकती नौकरी वगैरह करने के लिए। और आज के हालात में एहतियातें और बढ़ जाएंगी, कम नहीं हो जाएंगी। लिहाजा फिर हमारे बुजुर्ग और उलमा मशवरा देते हैं कि कस्ब पर, यानी घरेलू कस्ब पर गुजारा करे, कि फिर वो घरेलू कोई आमदनी का जरिया बना ले। ये मेरी कुछ ऐसी कैलकुलेशन थी, मजाक थी, तो शायद हो सकती है कि यहाँ रहने वालों के लिए कुछ फायदेमंद साबित हो और वो गौर करें कि हाँ यार इस तरह हम गौर कर सकते हैं कि हम किस तरह अपने आप को मैनेज करें। कुछ कॉल्स लेते हैं, फिर मैं कुछ फिजिकली आपको कुछ चार्ट वगैरह दिखाता हूँ। ये 15,000 और 20,000 वालों के साथ हमने कुछ पैकेजेस बनाए आपके लिए, तैयार किए हैं, कुछ काम किया है, आपके पास सामने रखेंगे, फिर आपकी मर्जी आप कितना कबूल फरमाते हैं। जी कॉल दें।
السلام عليكم ورحمة الله وبركاته.
وعليكم السلام ورحمة الله وبركاته.
نگرانی شورا کے بارے میں عرض ہے کہ آج کا جو آپ نے موضوع رکھا ہے یہ بہت ہی اچھا اور درست ہے، اور اس میں جو سوالات اور اس کے نگرانی شورا جوابات دے رہے ہیں یہ بالکل عقل کے بالکل معیار پر اتر رہے ہیں، اور انشاءاللہ امید ہے کہ اس کے مدنی نتائج بھی حاصل ہوں گے. جزاک اللہ خیرا.
آمین. ماشاءاللہ جزاکاللہ. آپ نے حوصلہ افزائی کی، کال دیجئے.
مہم کے سر ویراول سے جاوید عرض کر رہا ہوں. ماشاءاللہ یہ آپ کا سلسلہ کم آمدنی میں اپنے گھر کو کیسے چلانا بہت ہی پیارا ہے، اور میری خود کی 5 بیٹیاں ہیں اور میں ایک خود کمانے والا ہوں. مجھے بھی پہلے تکلیف پڑتی تھی، لیکن پہلے امیر علیہ سنت کے بیانات سنے قناعت کے بارے میں، پھر جو اناج ہوتا ہے کہ اس کو جتنا کھائے اتنا پکایا جائے اور اس سے زیادہ دستر پر گرایا نہ جائے، ایسی بھی کچھ احتیاطیں رکھی. اور پھر کچھ بجلی کے بارے میں بتایا کہ بجلی کے بل بچانے کا، پھر کچھ الگ الگ جو فالتو خرچے ہوتے وہ بچانے کا. تو وہ بچاتے بچاتے الحمدللہ آج کسی کے پاس مطلب ہاتھ پھیلانے یا کسی کے پاس قرض لینے کی ضرورت نہیں پڑتی، الحمدللہ چلتا ہے اپنا گھر. اور سب سے بہترین بات یہ ہے کہ سنت کے مطابق کھانا کھایا جائے، اور سنت کے مطابق سب جو اپنے گھر میں ہوتا ہے وہ سنت کے مطابق کیا جائے، اور اپنے بچوں کو بھی سنت کے مطابق سب سکھایا جائے، تو یہ الحمدللہ کم آمدنی میں بھی الحمدللہ سکون اور اطمینان ملتا ہے.
ماشاءاللہ بہت خوبصورت، اور مطلب میں چاہتا تھا اسی کو کال آئے، میں پرسنلی طور پر چاہتا تھا اسی کو کال آئے کہ ہمارے دیکھنے سننے والوں کو لگے کہ یہ سب پاسبلٹی ہے. اچھا اس میں تھوڑے آپ اگر ایک پہلو میں اس میں آپ کے سامنے رکھوں، ان کے کال کے اندر اسپریچولیٹی کو بھی انہوں نے باقاعدہ جگہ دی ہے، روحانیت کو، عمل کو، تقوی کو اور شریعت کے اصولوں کو بھی انہوں نے باقاعدہ اختیار کیا ہے. یعنی کہ یہ پورا ایک پیکج ہے نا کہ آپ یہ ساری چیزیں اختیار کریں. میں آپ کو مثال دیتا ہوں, آپ گھر میں داخل ہوں اور گھر میں داخل ہونے کے بعد جو اس کے طریقے کار ہے, بسم اللہ شریف پڑھ کر پھر گھر والوں کو سلام کرو, سورہ اخلاص پڑھیں, اللہ آپ کے رزق میں برکت دے گا. جماعت سے نماز پڑھیں, اللہ آپ کے رزق میں برکت دے گا. سچ بولیں, اللہ آپ کے رزق میں برکت دے گا. بعض اوقات ایسا ہوتا ہے کہ چیز پھر کر کے اڑ جاتی ہے, سمجھ نہیں آتی کدھر چلی گئی. بسم اللہ شریف پڑھ کے سارے مل کر بسم اللہ شریف پڑھ کر کھائیں, اللہ آپ کے رزق میں برکت دے گا. ہم کہتے ہیں کہ یار یہ کھانا پورا کیوں نہیں ہوتا, تو کھانا کہاں سے پورا ہوگا, شیطان جو ملا ہوا ہے وہ ددر دوڑی آ رہا ہے, کھانا ختم ہو گیا تو کھانا تو یہی ختم ہو جائے گا. آپ بسم اللہ شریف عادت ڈالیں نا, سب کی عادت ڈالیں. کبھی کبھی آپ خود نہیں کہتے یار, آپ کو گھبراہٹ ہو جاتی ہے, اس وقت اللہ کا نام لے کر دیکھ سے نکالتے ہیں. یہ کئی ایسی جگہ پہ ہوتی ہے دعوتوں میں تھوڑے لوگ زیادہ ہو جاتے ہیں نا, تو سامنے میزبان کہتا ہے یار اللہ کا نام لے کر نکالو پورا ہو جائے گا, تو اس کو واقعی وہ اس کو پتا ہوتا ہے کہ اللہ کا نام لے کر اگر میں نے کھانا نکالا نا تو مجھے مطلب کہ یہ اتنا پرابلم نہیں ہوگا, اللہ کی اللہ اپنی رحمت سے میرا کھانا پورا کروا دے گا. تو یہ کیا تھا, کھانے میں اللہ کریم برکت عطا فرماتا ہے, آپ کے رزق میں اللہ برکت عطا فرماتا ہے. برکت مین برکت خاص زیادتی کا نام نہیں ہے, پورا ہو جاتا ہے آپ کا. میں کچھ حدیثیں بھی میں نے اپنے پاس رکھی ہیں, میں انشاءاللہ سلسلے میں آپ کے سامنے کچھ ایسی حدیثیں بیان کروں گا جس سے اللہ نے چاہا تو آپ کو تسلی کے ساتھ ساتھ بہت سارا انشاءاللہ آپ کو فوائد بھی حاصل ہوں گے. تو یہ بہت اچھی کال تھی آپ کی بھی, بیٹیوں والے ہیں, اللہ آپ کے رزق میں برکت دے اور اللہ کریم آپ کی بچیوں کے نصیب اچھے کرے. اور میں نے تو غریبوں کی بچیوں کو بھی بڑے ماشاءاللہ ان کی بھی شادیاں ہوتی ہیں اور بڑے خوشحال زندگی گزارتی ہیں. تو یہ بھی ہے, مطلب آج کا جو ہمارا سلسلہ ہے وہ بنیادی طور پر کم آمدنی والوں کے لیے ہے, مگر زیادہ آمدنی والوں کے لیے بھی اس لیے زیادہ مفید ہوگا کہ سیونگ ان کو بھی کرنی ہے, وہ بھی گھبراہٹ کا شکار ہے. آج کل دنیا میں اس وقت معیشت کے حوالے سے بڑی پریشانی والی باتیں ہو رہی ہوتی جناب, لیکن خرچے کم نہیں کر رہے ہوتے. آپ اگر اپنے بڑے شہروں میں آپ ہمیں دیکھ اور سن رہے ہیں تو آپ دیکھیے کہ گاڑیاں وہی لوگ خرید رہے ہیں, ہوٹلنگ وہی ہو رہی ہے, اور بعض اوقات بہت ساری خریداریاں وہی ہو رہی ہوتی ہے. شادی بیاہ پر اخراجات کی وجہ سے بھی لوگ پریشان ہیں. اس میں زیادہ تر جو ہے نا, اب مرد کیا ہوتا ہے کہ مرد بےچارہ واقعی بعض صورتوں میں وہ بےچارہ ہوتا ہے, وہ منع کرے تب بھی پریشان ہے بچوں کے منہ اور گھر والوں کے منہ دیکھ کر. میں آپ کو مشورہ دیتا ہوں, جو فیملی ممبرس ہیں, بچیاں ہیں, بچے ہیں, ان کی امی ہیں, میں آپ کو مشورہ دیتا ہوں کہ آدمی پر پریشر ڈال کر اس کو اس کی آمدنیاں بڑھانے پر پریشر ڈالنا, خود کمپرومائز کرنا سیکھیں اور کم اخراجات کے اندر گھر چلائیں. اور اس طرح اگر کوئی ایونٹ آتا ہے تو اس موقع کے اوپر دو جوڑوں کے بجائے ایک جوڑے پر کفایت کریں, یا اگر کوئی اچھے اور عمدہ جوڑے گھر میں رکھے تو اب کہتے پہلے کہ اب نئے پہنے, اب تھوڑا سا ایک دو دفعہ پہنے ہوئے پہن لیں, دعوت تو ہو ہی جاتی ہے. بعضوں کا دعوت دوسرے کی ہوتی ہے, بوجھ دوسرے پر پڑ جاتا ہے. دعوت ماموں کے گھر میں ہوتی ہے, بوجھ اپنے گھروں میں آیا ہوا ہوتا ہے. ان ماموں ویسے ہی پریشان ہے, ماموں کی وجہ سارا خاندان بھی پریشان ہے, کیونکہ سب کو سلوانے کپڑے, سب کو میچنگ چاہیے, سب کو کاسمیٹکس چاہیے, سب کو یہ چاہیے, سب کو وہ چاہیے. اور یہ سارے سلسلے جب شروع ہوتے ہیں تو ایک گھر کی شادی بعض اوقات پورے خاندان پر بوجھ بن جاتی ہے, کیونکہ ہمارے کلچر ایسا ہو چکا ہے. تو پھر جاؤ تو دعوتوں میں ان کے مطابق دو, یہ بھی ہوتا ہے کہ زیادہ دعوتوں میں جاتے تو پھر یہی مسائل ہمارے سامنے آ جاتے ہیں. تو یہ جنرل چیزیں اس کو غور کرتے رہیں گے نا تو انشاءاللہ سکون بھی امیدیں ملے گا. مگر میں یہ ضرور عرض کر دوں تمام فیملی ممبرس کو, مہربانی کریں, آمدنی اگرچہ کم ہے لیکن محبت سے رہیں اور کمپرومائز سے رہیں, محبت سے رہیں کمپرومائز سے رہیں. اپنے کچن کو جتنا منیمائز کر سکتے کریں, سادگی والے کھانے کھائیں, انشاءاللہ آپ کو اللہ برکت بھی دے گا. اور جب محبت اور اتفاق ہوگا تو آپ کے اندر اور برکت آ جائے گی. یعنی آپ کے کبھی بھی لڑنے جھگڑنے منہ چڑھانے سے یا ایک دوسرے کی مطلب کہ وہ کہ بکھیاں اکھیڑ دینے سے آمدنیاں نہیں بڑھیں گی, بلکہ اور آپ کے مسائل پیدا ہو جائیں گے. اور پھر آپ پریشر کریں گے آدمی کے اوپر کہ وہ زیادہ کما کر لائے، پھر خدا نہ خواستہ وہ حرام کی طرف جائے گا، رشوتوں کی طرف جائے گا، بدعنوانی کی طرف جائے گا، کرپشن کی طرف جائے گا، اور پھر وہ چوری کرے گا فیکٹری کے اندر، یا اپنے سیٹ کو دھوکا دے گا، پیٹرول میں ڈنڈی مارے گا، پرچیزر ہے تو پرچیزنگ میں ڈنڈی مارے گا، سیلز مین تو سیلز مین میننگ میں ڈنڈی مارے گا، اور یوں مطلب کہ وہ دو نمبر کا کام کر کے کچھ آمدنی بڑھا کر آپ کے لیے مطلب کہ وہ چیزیں لائے گا، تو یہ بھی نہیں کرنا چاہیے. کال دیں.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ماشاء اللہ عزوجل، مدنی مکالمہ، موضوع گھریلو اخراجات. اللہ تعالی ہماری دعوت اسلامی نگران شورا کو شاد و آباد رکھے. میری دکان راشن کی ہے. میں ایک باب المدینہ کے ایک علاقے سے بات کر رہا ہوں. ایک مرتبہ ایک مرد آیا میرے پاس اور اس نے نا تقریباً سامان راشن کا مستقل لیا. اب اس نے چاول جو ہے نا آج صاحب مجھ سے 180 روپے کلو والے لیے. پھر میں نے اس کو کہا کہ نا بھائی تیری تو اتنی حساب کتاب ہے ہی نہیں، کمپنی میں کام کرتا ہے. تو اس نے کہا مجھے کہ نا میرے جو بچوں کی امی ہے نا وہ اصل میں اس نے بولا کہ 180 روپے کلو والے ہی چاول لے کے آنا، کیونکہ اس کی جو والدہ تھی نا یعنی جو میرے کسٹمر تھا اس کے ساتھ وہ بھی 180 روپے کلو کے چاول ہی کھاتی تھی. اب اس کی بیٹی کی بھی یہی فرمائش تھی کہ میں بھی وہی چاول کھاؤں جو میری امی کھاتی ہے 180 روپے کلو کے. برائے کرم مختصر سی بات کر کر میں نے عرض کی، برائے کرم جواب ارشاد فرمایا. جبکہ مرد کی اتنی حیثیت نہیں، ایسی حالت نہیں کہ وہ کیا کھلائے کیا پلائے، اور عورت اگر ایسا رویہ ایسا کردار کرے تو کیا کرے مرد، جواب ارشاد فرمائیے.
آپ کی کال جو گھروں میں بیٹھ کر سن رہی ہوں گی نا اسلامی بہنیں، وہ بھی حیرت کر رہی ہوں گی ایک تعداد کہ اس کو کیا ضرورت ہے 180 روپے چاول کھانے کی. ایسی ہوں گی اور وہ بہت صحیح سوچ رہی ہوں گی کہ مطلب میرا اپنا آپ کو مشورہ یہ ہے کہ آپ جو بھی آپ کا جو گھر کا بڑا ہے جو کما رہا ہے، بچہ بعض اوقات ایک نہیں کما رہا ہوتا، دو تین مل کر کما رہے ہوتے ہیں، تو اس میں بھی لڑائی جھگڑا نہ کرے کہ میرا آدمی تو اتنا کماتا ہے تو میرا بچہ تو اتنا کماتا ہے یہ کماتا ہے. اگر میچور انڈرسٹینڈنگ سے گھر چلائیں گے تو برکت آئے گی. برکت یہ یاد رکھیے گا. اور کس کیا تھوڑا پیسہ زیادہ، کس کا تھوڑا پیسہ کم، اس پہ لڑنے جھگڑنے کے بجائے محبتوں کی تلاش کریں. محبتوں کے ساتھ جئیں گے تو انشاءاللہ آپ کو جینے کا لطف آئے گا. تو اب جیسے کہ بیٹھ کر آپ دیکھیں کہ یہ مطلب کہ وہ آمدنی کتنی ہے، 15,000-20,000 میں گھر کیسے چل سکتا ہے یہ دیکھیں، اور اس کے مطابق پھر اپنا مینیو اور اپنے چیزوں کو آپ مینٹین کریں. اگر کہیں کسی وقت آپ کو لگتا ہے کہ اس نے کوئی آگے پیچھے کے اپنے سیونگ کا راستہ گھر کے آدمی نے نکالا، تو اس میں بھی اس کی سمجھداری ہوتی ہے. اس کو پتا ہے کہ اگر میں نے ڈکلیئر کر دیا تو یہ سارا اڑا دیں گے. جب شادی ہوگی یا گھر میں دیگر کوئی خدا نہ خواستہ ایمرجنسی ایکسپینسز آئیں گے تو کیا میں قرضہ لوں گا؟ وہ خود کو قرض سے بچانے کے لیے اپنی سیلری کو یا اپنی آمدنی کا کچھ حصہ وہ سیونگ موڈ کی طرف لے کے چلا جاتا ہے، اور وہ سیونگ ان کو نارملی ان کے گھر میں کام آتی ہے. وہ اپنی ذات پر تھوڑی خرچ کرتا ہے. نارملی اولاد اپنے لیے سوچتی ہے، باپ اپنے لیے تھوڑی سوچتا ہے. باپ تو سوچتا ہے فیملی کے لیے، وہ تو کماتا ہے فیملی کے لیے، ماں سوچتی گھر بار کے لیے. تو یہ چیزیں مطلب سمجھنے کی ہیں. تو ایسا نہ کرے، 180 روپے کلو والے چاول تو میرا خیال ہے بریانی اور اس کے اوپر ہی جاتا ہوگا پھر تو. کوئی
ایسا ہی ہے، اور اس میں بھی ظاہر ہے کوالٹی
آپ کو بھی میرا خیال ہے ایک تھوڑا سا لگا ہوگا جھٹکا. 180 روپے چاول تو دیکھیے بھی پتہ نہیں زیادہ مہنگا ہے نا.
جی چاول یہ کھایا جاتا ہے نارملی، یہ جو
نارملی
ہاں یہ بریانی بن گئی یا پلاؤ بن گیا نا تو یہ فرما
بڑا چاول
آ جاتی ہے کہ بھائی اس کے لیے تو 180
وہ مثال کے طور پر مہینے میں
ریئر کی ایسی بات نہیں کی ہے. انہوں نے ایک جو بات کی ہے وہ مطلب
ریگولر چاول
لینے کی بات کی ہے.
وہ ریگولر 70-80 روپے والا، 90 روپے والا، 100 روپے والا چاول ہے. اشتیاق بھائی آپ کے یہاں بہت ہائی لیول چلایا گیا نا، میں کیمرا مین سے بات کر رہا ہوں. تقریباً میرا خیال ہے آپ ان میں بھی سب کو تجربہ تھوڑی ہوگا خریداری کا، ہم ہی لے آتی ہوگی، گھر والے لے آتے ہوں گے، ہر کسی کو تجربہ نہیں ہوتا. 120-80 والے بھی چاول ملتے ہیں، اور بالکل ایک نارمل گھر والا ہے وہ 80 والے بھی چاول، 70 والے بھی لے لیں گے، تھوڑے مکس چاول مل جائیں گے. تو یہ ہوتا ہے. تو یہ تو سیلری کے اور آمدنی کے مطابق بجٹ اپنا بنانا چاہیے اور پھر اس بجٹ پر قائم رہنا چاہیے.
ایک سوال ذہن میں آیا آپ کی جو پریویس گفتگو ہے اس میں, کہ عموماً ایک ذکر آیا کہ گھر والے جو ہیں پریشرائز کرتے ہیں مرد کو کہ بھائی انکم اپنی بڑھاؤ یا کچھ کرو, تو کیا لوگوں کی سکلز اور لوگوں کی طبقات کیا ایک جیسی ہیں سب؟ مطلب ہر کوئی چاہے وہ امیر ہو سکتا ہے یا جتنا چاہے کما سکتا ہے؟
دیکھیے اللہ تعالیٰ نے, یہ آپ نے جو سوال کیا یہ میرے پاس جواب میں میں ایک آیت کریمہ رکھی لایا تھا ساتھ کہ میں بیان کروں گا, میں اس کے حوالے سے کچھ عرض کر دیتا ہوں, قرآن کا ایک تصور بیان کر دیتا ہوں. سورہ شورا کی آیت نمبر 27 کے حوالے سے کہ اور اگر اللہ اپنے سب بندوں کے لیے رزق وسیع کر دیتا تو ضرور وہ زمین میں فساد پھیلاتے. کیا بات کی؟ اگر اللہ اور اگر اللہ اپنے سب بندوں کے لیے رزق وسیع کر دیتا تو ضرور وہ زمین میں فساد پھیلاتے, لیکن اللہ اندازے سے جتنا چاہتا ہے اتارتا ہے. بے شک وہ اپنے بندوں سے خبردار ہے, انہیں دیکھ رہا ہے. اب ذرا اس کے قرآن کریم کے اس تصور کو اپنے ذہن میں رکھیے, اس بیان کو اپنے ذہن میں رکھیے. اس آیت میں اللہ تعالیٰ نے بعض لوگوں کو غریب اور بعض کو مالدار بنانے کی حکمت بیان فرمائی ہے. چنانچہ ارشاد فرمایا کہ اگر اللہ تعالیٰ اپنے سب بندوں کے لیے رزق وسیع کر دیتا, کشادہ کر دیتا, کھول دیتا, تو وہ ضرور زمین میں فساد پھیلاتے. کیونکہ اگر اللہ تعالیٰ اپنے تمام بندوں کا رزق ایک جیسا کر دے تو یہ بھی ہو سکتا تھا کہ لوگ مال کے نشے میں ڈوب کر سرکشی کے کام کرتے, گناہوں کے کام کرتے. اور یہ بھی صورت ہو سکتی تھی کہ جب کوئی کسی کا محتاج نہ ہوگا تو ضروریات زندگی کو پورا کرنا ناممکن ہو جائے گا. جیسے کوئی گندگی صاف کرنے کے لیے تیار نہ ہوگا, کوئی سامان اٹھانے پر راضی نہ ہوگا, کوئی تعمیراتی کاموں میں محنت مزدوری نہیں کرے گا. یوں نظام عالم جو ہے اس پہ بگاڑ پیدا ہوگا, اور اس بات کو ہر عقل مند سمجھ سکتا ہے. ابو عبداللہ محمد بن احمد قرطبی رحمت اللہ تعالیٰ علیہ فرماتے ہیں, اگرچہ بندوں کی بہتری اور فائدے کے لیے افعال کرنا اللہ تعالیٰ پر واجب نہیں, اس کے باوجود اللہ تعالیٰ کے افعال حکمت و مصلحتوں سے خالی نہیں ہے. اللہ تعالیٰ اپنے بندوں کے حال کو جانتا ہے, اگر اس پر دنیا کا رزق وسیع کر دیا تو یہ وسعت بندے کے اعمال کو فاسد کر دے گی, اس لیے اس پر رزق تنگ کر دینے میں ہی اس کی مصلحت اور بہتری ہے. لہذا کسی پر رزق تنگ کر دینے میں اس کی توہین نہیں, اور نہ ہی کسی پر رزق کشادہ کر دینا اس کی فضیلت ہے. مزید فرماتے ہیں, تمام معاملات اللہ تعالیٰ کی مشیت تو موقوف ہیں, وہ جو چاہتا ہے کرتا ہے, اور وہ اپنے کسی فعل پر جواب دے نہیں کہ اللہ تعالیٰ جواب دے نہیں کہ اللہ تم نے ایسا کیوں کیا. معاذ اللہ, اللہ سے کوئی سوال تھوڑی ہے, کیونکہ وہ علل اطلاق مالک ہے, یعنی اللہ کریم بالکل ہمارا مکمل مالک ہے. اچھا, اب مزید جو تفسیر میں وضاحت ہے اس کو ذرا سمجھنے کی کوشش کریں. ہم معاشرے میں دیکھتے ہیں کہ کچھ لوگ امیر, کچھ لوگ غریب, کچھ بیمار, کچھ تندرست ہیں. اس میں یقیناً اللہ کریم کی بے شمار حکمتیں پوشیدہ ہیں. یہاں لوگوں کے احوال میں اس فرق کی ایک بہت بڑی حکمت اب میں بیان کرنے جا رہا ہوں, ٹھیک ہے؟ تمام ناظرین حاضرین توجہ کے ساتھ سنیں. حضرت انس رضی اللہ تعالیٰ عنہ سے روایت ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا, اللہ تعالیٰ ارشاد فرماتا ہے, بے شک میرے بعض مومن بندے ایسے ہیں کہ ان کے ایمان کی بھلائی مالداری میں, اگر میں انہیں فقیر کر دوں تو اس کی وجہ سے ان کا ایمان خراب ہو جائے گا. بے شک میرے بعض مومن بندے ایسے ہیں کہ ان کے ایمان کی بھلائی فقیری میں, اگر میں انہیں مالدار بنا دوں تو اس کی وجہ سے ان کا ایمان خراب ہو جائے گا. بے شک میرے بعض مومن بندے ایسے ہیں کہ ان کے ایمان کی بھلائی صحت مند رہنے میں, اگر میں انہیں بیمار کر دوں تو اس بنا پر ان کا ایمان خراب ہو جائے گا. بے شک میرے بعض بندے ایسے ہیں کہ ان کے ایمان کی بھلائی بیمار رہنے میں, اگر میں انہیں صحت عطا فرما دوں تو اس کی وجہ سے ان کا ایمان خراب ہو جائے گا. میں اپنے علم سے اپنے بندوں کے معاملات کے انتظام فرماتا ہوں, بے شک میں علیم و خبیر ہوں. تو اسی طرح یہ پورا جو عنوان ہے اس کو آپ صراط الجنان تفسیر قرآن جو دعوت اسلامی نے شائع کی ہے اس کی سورہ شورا کی آیت نمبر 27 میں ملاحظہ کر سکتے ہیں، اور مختلف اور مقام پہ بھی آپ کو انشاءاللہ اس کی حکمتیں مل جائیں گی کہ یہ امیری غریبی وسعت تنگ دستی کا جو تصور ہے وہ کیا ہے. اور دوسری بات یہ ہوتی ہے کہ انسان کیوں پریشان ہوتا ہے زہیب بھائی، کہ انسان خود سوچتا ہے کہ میں یوں بن جاؤں جبکہ اس کے مقدر وہ بننا نہیں ہے. میں پیسے والا بن جاؤں، یعنی میں نے ایسے ہی بیٹھے بیٹھا اپنے بچوں کو مطلب 25-30 ہزار روپے کے اسکولوں میں داخل کرا دیا، اپنا لیونگ اسٹینڈرڈ ہائی کر دیا، یعنی میری پوزیشن نہیں ہے. اب مصیبت یہ کہ پوزیشن کو نیچے لانا آپ کی کسر شان ہے. آپ کہتے ہیں کہ میں سوسائٹی میں رہ نہیں سکوں گا، اور مقدر میں وہ رسک نہیں ہے جو آپ سوچ رہے ہیں. آپ کو تو اپنے مقدر کا رسک ملے گا نا، آپ کے چاہنے سے نہیں ملے گا. موجودہ دور میں اگر جنرل بات کرو تو چاہنے سے تو کوئی آدمی بھی غریب رہنا پسند نہیں کرے گا. ہر آدمی جائے گا میں امیر ہو جاؤں، پیسے والا ہو جاؤں، میرے پاس کار ہو، میرے پاس یہ ہو، میرے پاس بنگلہ ہو، میں یوں ہوں، میں یوں ہوں، میں چنی ہوں، چنا ہوں. لیکن ہر ایک کے لیے نہیں ہے یہ چیزیں، اللہ کی تقسیم ہے. اب آپ بولو معاذ اللہ، سما معاذ اللہ، میں اب تھوڑا سا کچھ عرض کرنے کی یا ذہن میں کچھ بات ڈالنے کی کوشش کر رہا ہوں کہ اللہ نہ کرے کوئی مطلب کہ ایسا مطلب جس کو تو دماغ میں یوں بات آ جائے کہ پھر اللہ نے مجھے امیر کیوں نہیں بنایا، اللہ نے مجھے غریب ہی کیوں کیا. یہ بات نہیں ہے، یہ تو آپ کے ایمان کو ضائع کر سکتی ہے اس طرح کی چیزیں. اللہ پر اعتراض بھائی، میں یہ بتائیں کہ بہت ساری یہ جیسے یہ لکڑی کی بنی ہوئی ہے، یہ ڈائس لکڑی کی بنی ہوئی ہے، یہ زمین میں اتنا بڑا اتنے سارے ماربل ہے، خود آپ کے گھر کے اندر ہزار قسم کی چیزیں ہیں. آپ مالک تھے، آپ نے اپنے گھر میں ٹائلیں لگائی ہیں، کوئی ٹائل آپ نے ڈرائنگ روم میں لگائی ہے، کوئی ٹائل آپ نے باتھ روم میں لگائی ہے. اب ایک باتھ روم والی ٹائل بولے مجھے ڈرائنگ روم میں کیوں نہیں لگایا، ارے بھائی میری مرضی تھی، ٹائل میری ہے، میں تو یہ باتھ روم میں لگاؤں کہ میں تو یہ کامن میں لگاؤں، میں تو ڈرائنگ روم میں لگاؤں، میں تو کہیں لگاؤں. تو ہم اللہ کے بندے ہیں، ہمیں اللہ نے پیدا کیا ہے، یہ اللہ نے ہمارے بارے میں جو فیصلہ کیا، ہم مسلمان ہیں، ہمارا کام اپنے رب کی رضا پہ راضی رہنا ہے، اور اس میں یہی خوشی بھی ہے اور اللہ کی رضا پر راضی رہنا بھی ہے. میں یہ موضوع چلا ہے زہیب بھائی، تو میں ایک میرے پاس ایک حدیث ہے، حدیث کا خلاصہ مجھے جو یاد آ رہا ہے کہ جو کم رزق پر اللہ پر راضی ہو جاتا ہے نا، تھوڑے رزق پر اللہ تعالیٰ اس کے تھوڑے عمل پر بھی راضی ہو جاتا ہے. یہ بہت اچھی حدیث ہے، زبردست حدیث تھی کہ ہم مطلب یہ دیکھیں کہ ہم کن چیزوں پر ناراض ہو رہے ہیں. مطلب ہم یوں غور کر، میں حدیث کی شرح نہیں کر رہا، میں دوسرے موضوع کی طرف آ رہا ہوں. ہم ایسے ہی اپنے ذہن کے اندر لے کر بیٹھے کہ میں یوں ہو جاؤں، میں یوں ہو جاؤں، نہیں ہو سکتے. اللہ نے جو ہمارا مقدر کیا ہے وہی رہے گا. البتہ بات مزید میری بہت ساری چیزیں رہ جائیں گی، اور اب بہت ساری چیزیں مجھے آپ کو دکھانی بھی ہے، بتانی بھی ہیں، اور کالز بھی لینی ہیں. ایک دو کال دے دیں، اس کے بعد آگے بڑھتا ہوں میں.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
السلام و رحمۃ اللہ وبرکاتہ.
محمد عادل اتاری ہند سے بات کر رہا ہوں. نگرانی شورا کی بارگاہ میں عرض ہے کہ کچھ غریب طبقے کے لوگ دیکھا جاتا ہے کہ یہ ذہن بنا لیتے ہیں کہ میں تو غریب ہوں، میں ماں باپ کی خدمت نہیں کر سکتا، پھر وہ اس ذہن میں کوشاں رہتے ہیں، اس کام میں لگ جاتے ہیں کہ جو ہے مجھے پیسے کمانا ہے اور ماں باپ کی خدمت کرنی ہے، کیسے بھی کرنی ہے، یہ ذہن بنا ہوتا ہے. تو آپ سے کوشچن یہ ہے، کیا پیسے سے ہی ماں باپ کی خدمت ہو سکتی ہے یا بغیر پیسے کی بھی ہو سکتی ہے؟ یہ ذہن بنانا کیسا ہے؟ اور اگر پیسہ کماتے ہیں تو بے شک کمانا تو بہتر ہے، لیکن پیسہ کمانے کے ساتھ ساتھ ماں باپ کی خدمت کیسے کی جائے، اس کے بارے میں بھی کچھ مدنی پھول دیجیے.
یقیناً خدمت کا تعلق کوئی پیسے سے ہی ضروری نہیں ہے کہ آپ کے پاس پیسہ ہوگا تبھی مطلب کہ آپ کے ماں باپ کی خدمت آپ کر سکیں گے. اس کے لیے ظاہر ہے کہ ماں باپ کو بسا اوقات پیسے کی نہیں، آپ کے وقت اور آپ کی توجہ کی حاجت رہتی ہے. تو وہ جیسی سچویشن، اور اگر خدا نہ خواستہ ماں باپ واقعی محتاج ہیں اور ان کو مالی طور پر کافی پریشانی ہے، تو پھر اولاد کو چاہیے کہ کچھ ایسی ترکیب کرے کہ ماں باپ کی مالی پریشانی کا بھی کچھ تو کچھ حل نکال کر دے، تاکہ آپ کے ماں باپ محتاجی سے بچ سکیں. کیونکہ ماں باپ نے ہی ہمیں پال پوس کے بڑا کیا ہے، اور ہماری جس طرح ماں باپ نے ہم پر شفقت اور ہمارے ساتھ جو محبت کا انداز اختیار کیا ہے، اپنی خواہشات ختم کر کے ماں باپ نے ہماری خواہشوں کو پورا کرنے کی کوشش کی ہے. یقین مانیے اگر ہم اپنے ماں باپ کی زندگی کا جائزہ لینا تو ان شادی کے بعد جب ہماری ولادت ہو گئی تھی ان کی جب شادی ہوئی اور ہماری ولادت ہو گئی تو گویا سمجھے کہ ماں باپ کی ساری خواہشات اور ان کی ساری وہ جسے کوششیں ہماری زندگی بنانے میں گزر گئیں, ہماری پرورش, ہمیں تعلیم پڑھائی وغیرہ یہ وہ غذا وغیرہ کے دستیابی, ماں کی بھی سکون, یہ ساری چیزیں ہمارے لیے تھیں. اور جب ایک وقت آتا ہے کہ ماں باپ کو ہماری حاجت پڑتی ہے اس ٹائم پر ہمیں نافرمان نہیں ہونا چاہیے, احسان فراموش نہیں ہونا چاہیے, کم ظرف نہیں ہونا چاہیے, کچھ کمپرومائز ہو سکتا ہے تو کر لیں, اپنی فیملی کے ساتھ بیٹھ کر ڈسکس کر لیں اپنے والدین کے لیے. اور یقیناً ایک فیملی کو چاہیے کہ اگر ان کے گھر میں یا ان کے بوڑھے ماں باپ ہیں تو ان کی خدمت کو اپنے لیے سعادت سمجھے اور کچھ نہ کچھ کوشش کرے. اور اگر پیسے سے بالکل کر ہی نہیں سکتا بےچارہ, خود ہی اتنا تنگ دست ہے, تو وقت دے, ان کی خدمت کرے اور جس طرح ہو سکے انہیں راضی کرنے کی کوشش کرے. کال دیں.
میں سید امیر اشرف بات کر رہا ہوں گنگم نگر حیدرآباد سے. ماشاء اللہ مدنی مکالمہ سلسلہ گھریلو اخراجات نگران شورا کا بہت اچھا موضوع چل رہا ہے اس ٹائم. نگران شورا سے مدنی التجا یہ ہے کہ جو کپل مطلب نئی شادی کی طرف جا رہے ہیں ان کے لیے کچھ مدنی پھول مل جائیں, ان کا کچھ ذہن بن جائے, کیونکہ جب بندہ شادی پلان کر رہا ہوتا ہے تو پھر گھر والوں کی ایکسپیکٹیشن بھی ہوتی ہیں کہ وہ شادی جو ہے وہ اس لحاظ سے کریں گے. تو جو سیلری پیپل ہوتے ہیں, جیسے میں بھی ایک جاب کرتا کر رہا ہوں, تو وہ پھر انسان ان کی ایکسپیکٹیشن پوری کرنے کے لیے شادیاں بہت مہنگی ہو گئی ہیں. اس کے بعد پھر جو آپ کی پارٹنر ہوتی ہے اس کی کچھ ایکسپیکٹیشن ہوتی ہیں کہ وہ شادی کے بعد یہاں پہ جانا ہے اور یہ یہ چیزیں کرنی ہیں, تو پھر جو بندہ ہوتا ہے وہ آزمائش کا شکار ہوتا رہتا ہے. تو اس لحاظ سے مدنی پھول ملنے چاہیے. اور ایک اور گھر کے اخراجات کو بیلنس کرنے کا ایک سولوشن یہ بھی ہے کہ جو ویکلی وائز شیڈیول ہوتا ہے کھانے کا, وہ بندہ ایسا کر لے کہ تین چار دن سبزی بنا لے تو پھر ایک دن چاول بنا لے, تو اس سے بھی کافی جو ہے وہ شیڈیولنگ میں کافی ہیلپ ہو جاتی ہے. اور میرے والدین کے لیے بلا حساب مغفرت کی دعا فرما دیجیے گا.
آپ کا شاید کئیوں کی نمائندگی کی ہے میں سمجھتا ہوں آپ نے, کیونکہ واقعی جو شادی کی عمر جن جو شادی کے قریب جا رہے ہوتے ہیں کہ اب شادی کرنی ہے, تو ان کو یہ ایک ایشو ہوتا ہے کہ یار ہمارا گھر کیسے چلے گا, ہم کیسے مطلب کہ سروائیو کریں گے. اور واقعی شادیاں مہنگی ہو گئی ہیں. میری تو اس میں تمام فیملی ممبر سے ریکویسٹ ہے, یہ جتنی بھی سب فیملی ممبر دیکھ اور سن رہے ہیں, میں سب سے ریکویسٹ کرتا ہوں, ہاتھ جوڑ کر کرتا ہوں, ہو سکتا ہے یہ بےچارے نوجوان آپ کے سامنے عرض نہ کر سکے, آپ ان کو کہہ دیں کہ بیٹا بھائی جان ہمارے لیے کچھ بھی نہیں کریں, یہ اس پر کیوں زور ہے کہ یہ بہنوں کے بھی کپڑے بنا کر دے تو اماں کے بھی کپڑے بنا کر دے تو پھر دیگر کے کپڑے بنا کر دے, اپنے لیے بھی یہ کرے تو اپنے کمرے کے لیے یہ کرے تو فلاں یہ کر دے, شادی کر لینے دے اس بیچارے کو. یہ سیدھی سادی سی میرے کو لگتا ہے کہ اگر اس طرح کا بیچارہ ضرورت کا مارا ہوگا اس کو ہزاروں میں شادی کر لینے دو, یہ کر کے لے آئے گا. نہ لڑکی والوں کی طرف سے یہ پریشر ہو کہ لڑکا یہ کر کے دے, نہ لڑکے کی طرف سے پریشر یہ کر کے دے. دوسری بات میں آپ کو عرض کرتا ہوں کہ ان کی زندگی اور آسان ہو جائے اگر کمپرومائز اچھا ہو جائے, کیونکہ یہ زیادہ تر پرابلم آئے گا اس ٹائم پہ جب یہ بےچارا اس کو پتا ہوگا کہ میں علیحدہ نہیں رہ سکتا, میں ساتھ رہوں گا تبھی سروائیو کر سکوں گا. اب ساتھ رہتا ہے تو جناب وہ گھر میں لڑائیاں ہو رہی ہوتی ہیں, یہ پیسے اس کی آمدنی کے چکر میں جاتا تو لڑائیاں شروع ہو جاتی ہیں, گھر آتا ہے تو ماں کہتی ہے کہ تیری بیوی ایسی, بہن کہتی ہے کہ بھابھی ایسی, کمرے میں جاؤ تو بیوی کہتی ہے کہ تیری ماں نے تیری بہن نے میرا جینا مشکل کر دیا, وہ بولتا ہے میرا جینا تو تم سب نے مشکل کر دیا ہے, تم سب نے مل کے میرا جینا مشکل کر دیا, میں کیا کروں, ہم کو الگ رہنا ہے. بھائی الگ کہاں سے رہوں میں, 15-20 ہزار روپے کی میری سیلری ہے, میں کہاں سے الگ رہوں. تو یہ ایشوز آ جاتے ہیں. اچھا پھر یہ الگ ہو جاتے ہیں نا تو پھر یہ کہتی ہے کہ میرا فلیٹ اچھا ہونا چاہیے. ارے کیسے فلیٹ اچھا ہوگا, ابھی آپ ایک کمرے میں رہ رہی ہیں, بیسیکلی تو آپ ایک کمرے میں رہ رہی ہیں نا, کمبائنڈ فیملی میں ایک عورت ایک کمرے میں رہ رہی ہے, ٹھیک ہے آپ کے لیے کمرے کا فلیٹ ڈھونڈ لیتا ہے, چلو ایک کمرے میں رہیں پھر, اور اس کے لیے انشاءاللہ اس کو کوئی اتنا بڑا پرابلم نہیں آئے گا.
اگر جب علیحدگی ہو رہی ہوتی ہے, سیپریشن کرتے ہیں کہ بھائی ہم نے الگ رہنا ہے, تو اس الگ رہنے کے اندر تو یہ ایکسپیکٹیشن ہوتی ہے نا, ہم ایک بڑا سا گھر بنائیں گے, ایک کمرے میں اب ہم کیوں رہیں گے, تو یہ بھی تو پھر اس کے اوپر ایک مزید ایک برڈن کی طرف ہو جا رہا ہوتا ہے بندہ کہ جو ہے نا, اور اس کے اوپر یہ بھی تو ایک پریشر آیا ہوا ہوتا ہے, الگ تو ہو گیا وہ ایک الگ پریشر میں ہوتا ہے کہ اب اخراجات بڑھیں گے, لیکن اب وہ جو نیا گھر لینا ہے اس کے لیے بھی ایک ٹھیک ٹھاک ایکسپیکٹیشن ہوتے ہیں کہ ہم اس کو اس طرح ڈیکوریٹ کریں گے, اس طرح بنائیں گے, तो ये भी तो एक है।
कंप्रोमाइज के बगैर नहीं हो सकेगा, यानी आपको अलग भी रहना है। ये तय है कि इस्लामी बहनों को सिर्फ वही फैसला लेना चाहिए जो इस बेचारे की आमदनी है। अच्छा, आपके सामने है कि ये जो आपके जो कमाने वाले हैं, ये 8-9-10 बजे घर से निकल रहे हैं और 7-8-9 बजे घर आ रहे हैं, ये 10-12 घंटे से ज्यादा क्या करेगा? अब जो इसके मुकद्दर में रिस्क है, जॉब थी तो जॉब कर रहा है, आप बोले नहीं और भी साइडों का ये काम करो, नहीं, नहीं कर सकता। ये बोलना आसान है, हर अकेले करना आसान नहीं। हाँ, जो हट धर्म है, पड़ा हुआ है, कमाता वमाता कुछ भी नहीं है घर के अंदर, वो एक अलग है कि उसको चाहिए कि वो उस पर हया करे और वो घर के अंदर अपना को पार्ट प्ले करे और कस्ब करे। ये कस्ब करना, अपने हाथ की कमाई को बहुत प्यारी कमाई कहा गया है ना, ये तो बहुत अच्छी कमाई जो इंसान अपने हाथ से कमाता है। मांग कर तो नहीं जीना होता, रोजगार के साथ रोजगार तो होना चाहिए, कामकाज होना चाहिए, और शोहर की जिम्मेदारी है ना नफका। लेकिन औरत की ख्वाहिशात तो नहीं ना, ख्वाहिशात पूरी करना कब मर्द की जिम्मेदारी थी? वो जरूरतें पूरी करेगा आपकी, ख्वाहिशात का आपको मतलब के बर्दाश्त करना पड़ेगा। अब मैं थोड़ा सा वो उसके पैकेज की तरफ जाऊं। अच्छा, ये इस्लामी भाई जो थे, ये बेचारे, इन्होंने बड़े दर्द भरे अंदाज से कॉल की थी, तो मैं यही अर्ज करूंगा कि मेहरबानी करके शादियों को सस्ती करें और उसके ऊपर छोड़ दें, नाराज भी ना हो, डिमांड भी ना करें। और अगर वो कंबाइंड फैमिली में रहना चाहता है तो रहने वाले हालात पैदा करें, कंप्रोमाइज करें, आने वाली बहू को भी इतना ज्यादा मतलब के मतलब उसको भी ना दबोच डालें कि वो भी चीख उठे कि मुझे अलग ही रहना है। और आने वाली जहन आपके जहन के मुताबिक हो, ये जरूरी नहीं होता, तो नॉर्मली एक वक्त होता है अंडरस्टैंडिंग पैदा करने के लिए। फिर इस पर्दे की रियायत, क्योंकि जब देवर और जेठ वगैरह सब साथ रहेंगे तो बेपर्दगी के भी अंदेशे हैं, तो सारा माहौल जो है ना उसको बनाना पड़ेगा। अब यार इतनी आजमाइश है तो लाखों बला में फंसने को रूह बदन में आई, क्योंकि आला सब फरमा चुके, आजमाइश तो है, अभी आजमाइश के साथ रहकर हमें चलना पड़ेगा। ये आजमाइश वाली जिंदगी है, ये मतलब लोग जीना बहुत यूं समझते हैं कि अगर ये जायज नाजायज, हराम हलाल, तकवा परहेजगारी, इन हलाल और हराम इन सबको अगर सामने रखे तो जीना आसान नहीं है, आजमाइश है। फिर आपको वो हदीस याद आएगी कि दुनिया मोमिन के लिए कैद खाना, काफिर के लिए जन्नत है, ये आपको हदीस याद आनी चाहिए। और वाकई अगर हम, मैं जो अर्ज कर रहा हूँ, इस तरफ आप गौर करें तो दुनिया मोमिन के लिए कैद खाना है, ये करो ये नहीं करो, ऐसा होगा ऐसा नहीं होगा, ये जायज है ये नाजायज है, ये हलाल है ये हराम है, इसकी इजाजत है इसकी इजाजत नहीं है, उसूलों के साथ चलना पड़ेगा, पूरी फैमिली को चलना पड़ेगा, तब जाकर घर चलता है। अब मैं चलता हूँ, एक हमारे पास कुछ पैकेजेस हैं, यानी कि हमने कुछ इस तरह आपके लिए कुछ चीजें तैयार करके रखी हैं। अगर आप इन चीजों को थोड़ा सा गौर करते हैं, देखते हैं, तो शायद हो सकता है कि आप अपने, ज्यादातर लोग किचन पर जोर दे रहे हैं। अच्छा, मैंने गौर किया किचन इतना ज्यादा पाकिस्तान में कम अज कम इतना महंगा नहीं है। अगर किचन के नॉर्मल अगर आप बजट देख लें तो वो इतना बड़ा फिगर देता नहीं है, क्योंकि हमारे यहाँ इतनी चीजें, अगर आप नॉर्मल परचेसिंग की तरफ जाते हैं तो हमने जैसे कि 4 अफराद की एक फैमिली होती है, जरा दिखाएं चीजों के दाम क्या चल रहे हैं आजकल, स्क्रीन पर जरा देखें। अब दाल चना घरों में इस्तेमाल होता है, 4 अफराद की फैमिली पर हमने कैलकुलेशन किया है तो 120 रुपए की दाल चना, कि जनाब इतने रुपए का दाल चना आ जाएगा। और आगे आगे चलाते रहें, हमारे यहाँ जो इसमें चल रहा है, अगर ये दाल मूंग लेते हैं तो 130 रुपए की है, दाल मसूर अब ले लें जिसको वुमन मसूर की दाल कहते हैं, तो ये फी किलो रेट में हम आपको बता रहे हैं 140 रुपए। अच्छा, आटा फी बोरी, अब फिगर अब 420 है, मैं क्या कर सकता हूँ, ठीक है, तो ये चल रहा है, तो ये 420 रुपए का ये फिगर हो गया। अच्छा, चीनी ले लें फी किलो, अगर चीनी कम इस्तेमाल करेंगे तो इंशाल्लाह सेहत भी अच्छी रहेगी, मगर फिर भी ये चीनी का फिगर है। चावल दिखाएं, चावल का फिगर आपके सामने आ गया। चाय दिखाइए, ये तकरीबन 200 ग्राम के हवाले से हमने चाय का हिसाब बनाया है। अच्छा, चाय की पत्ती ये थी। अच्छा, खाने का तेल अगर कम करेंगे तो सेहत भी अच्छी रहेगी और इंशाल्लाह बचत भी होगी, मगर फिर भी 340 रुपये हमने लिख कर दिया है। अच्छा, मुर्गी का गोश्त भी हम आपको दे रहे हैं यहाँ पर, और फी किलो 480 रुपए है। तो इसके अलावा गरम मसाला, दीगर मसाले, साबुन, अच्छा वॉशिंग पाउडर वगैरह जो है, इसी तरह बर्तन का साबुन, जो बर्तन वगैरह जो धोते इसका साबुन है, सब्जी फल वगैरह हमने 2000 रुपया महाना आपका रख दिया है। तो अब इसके अलावा पंखे, लाइट, फ्रिज, और नॉर्मली जब मदनी चैनल देखते हैं, मैं तो टीवी पर मदनी चैनल ही सजेस्ट करूंगा, कोई और तो आपको बताऊंगा नहीं कि वो भी देखें। तो दीगर चीजें अब 180 से 200 यूनिट अगर आप अपना बिजली का बिल इस्तेमाल करते हैं तो बिजली का बिल आपका तकरीबन 2000 का आएगा। गैस हमने 200 रुपए आपका इस्तेमाल लगा है। ट्रांसपोर्टेशन हमने 2000 रुपए हमने आपकी रखी हुई है। तो ये एक नॉर्मल सा एक घर के बजट के तौर पर हम लेकर चले थे, और पहले सुन लेते हैं जो कुछ हमने तैयारी की है, उसके बाद इंशाल्लाह हम आपको मजीद इसका आगे चाहते हैं। अब एक 15000 रुपए की एक ऐसी फैमिली है कि जिसका अपना घर है, जरूरी नहीं है कि वो 15000 रुपए की, मतलब आमदनी 15000 रुपए की है और इसका अपना घर है या साथ रहता है, तो नॉर्मली अगर देखें तो जो अशिया जरूरत, जिसका भी थोड़ी देर पहले भी हमने किचन वगैरह की चीजों के हिसाब से बयान किया, तो ये हम 6700 रुपए अगर ये ले लें, बिजली का बिल अगर 2200 रुपए, गैस वगैरह जिसको यूटिलिटीज कहेंगे हम कर ले, इसी तरह कन्वेंस ट्रांसपोर्टेशन 2000 रुपए, तालीमी अखराजात अगर उसके बच्चों के, ये एक छोटी दो बच्चे तीन बच्चे एक फैमिली, और तो ये टोटल तो पर ये 12100 रुपए इसके बुनियादी अखराजात हो जाते हैं टोटल। अच्छा एक यहाँ एक अकाउंट होता है कि जरूरत के बाद जैसे अल्लाह ना करे कोई बच्चा बीमार हो गया, ये हो गया, डॉक्टर के पास गए तो 2-4-500 रुपए डॉक्टर भी ले लेते हैं, 2-500 रुपए की दवाइयां आ जाती हैं। तो ये नॉर्मल उसके लिए है कि जिसका अपना मकान है, ये उसके लिए हमने दिया है कि ये चाहे तो इस तरह अपने, अच्छा ये एक ऐसे मतलब के वो है प्रपोजल है, यानी यूं समझे कि आपके लिए एक मॉडल के तौर पर हमने रखा है। इसमें 18-20, 19-20, 15-20, क्योंकि ये तय है कि आप 15000 से 16000 की तरफ नहीं जा सकते, ये तय है आपको, जो भी डिसीजन लेना है 15000 के अंदर ही डिसीजन लेना है, ये याद रखिएगा। अच्छा आगे बढ़ते हैं। अब एक ऐसा इस्लामी भाई है कि जिसका अपना घर नहीं है, ये किराए के घर में रहते हैं। अब किराए के घर में रहने वाले के लिए हमने कोशिश की है कि इनको हम कहते हैं कि भाई आप वो जो 6700 रुपए की जो चीजें लाते थे आप 5800 रुपए की चीजें ले आए, उसी के अंदर आपको थोड़ी बहुत कंप्रोमाइज करना पड़ेगा, और यूटिलिटीज बिल और ट्रांसपोर्टेशन हमने वही रखा है। तालीमी अखराजात के लिए हमने यही कहा है कि उसको आप, इन्होंने तो गवर्नमेंट स्कूल लिखा है, मैं कहूंगा मदरसतुल मदीना में पढ़ाएं, बल्कि गरीब अमीर सारे मदरसतुल मदीना में पढ़ाएं, जामेतुल मदीना में पढ़ाएं, आलिम बनाएं, और फिर दारुल मदीना में दाखला दिलवा दें, तो इंशाल्लाह दारुल मदीना में भी आपको हो जाएगा। बोले दारुल मदीना महंगा है, दारुल मदीना भी हम अफोर्ड नहीं कर सकते, तो इस तरह इंशाल्लाह एक वक्त आएगा, अनकरीब में कहता हूँ, बहुत ज्यादा दूर नहीं है, कि उन इलाके जिनमें ज्यादा फीस अफोर्ड नहीं की जाती, इंशाल्लाह दारुल मदीना वहां भी खुलेंगे इंशाल्लाह ताला। लेकिन घर का किराया यहाँ 5000 है, इसके लिए मैं वैसे आपको अर्ज कर चुका हूँ, 5000 रुपए जो घर का किराया है, वाकई घर इतनी आसानी से नहीं मिलता 5000 रुपए किराए में या 6000-7000, लेकिन एरिया बदलने से घर मिल जाते हैं, एरिया बदलने से। अब वहां पर फैमिली तो माहौल ऐसा नहीं, महिला अपने मतलब का नहीं है, वो सारी चीजें, तो फरमाइशी प्रोग्राम भी अपने साथ साथ चल रहा होता है, जरूरत की चीजें भी अपने साथ साथ चल रही होती हैं, लेकिन मैंने आपको बास ममालिक की मिसाल दी है, लोग कंप्रोमाइज करते हैं, और बच्चों की परवरिश और बच्चों की निगहदाश अगर घर के अंदर ज्यादातर रखे ना तो हो जाता है। जैसे अमीर सुन खुद अपने बारे में फरमाते हैं कि हमको बाहर खेलने का मतलब था ही नहीं, हम तो अपने घर में पले बढ़े, घर के अंदर ऐसा माहौल बना कर रखें कि बच्चे तालीम हासिल करें, मदरसे जामेतुल मदीना मदरसुल मदीना में जाएं, घर आ जाएं, घर के अंदर ही माहौल रखें, माँ बाप नेकी और परहेजगारी का माहौल रखें, मदनी चैनल देखते रहें, इनको मतलब फजूलियात चीजों से बचा कर रखें, हो सकता है। देखें आप कहेंगे यार ये तो बड़ी मतलब के बड़ा मतलब खींच खिंचा कर कह रहा है, तो अब कम आमदनी में खींच खिंचा कर ही घर चलेगा, लेकिन मैं कह रहा हूँ चलेगा अगर आप कोशिश करें और एक रीशेड्यूल कर लें, बैठकर एक बार फिर बजटिंग कर लें अपने घर की। आइए एक नए उसकी तरफ चलते हैं, 20000 रुपए आपके घर की आपकी आमदनी 20000 रुपए की। अच्छा यहाँ पर मेरी मुराद सिर्फ सैलरी पर्सन नहीं है, कई तनख्वाह लेने वालों की तनख्वाह 1.5-2 लाख 60-70 हजार रुपए होती है, कई अपना काम करने वालों की बाद औकात आमदनी महीने की 25,000 भी नहीं बन पाती, बल्कि शायद हो सकता है कि किसी ने अपने मुलाजिमीन को जितनी तनख्वाह दी हो ना उस महीने उसको इतना भी ना बचाओ। दुकानदारी कर रहा होगा, बिजनेस कर रहा होगा, लेकिन बेचारे की आमदनी नहीं होगी। लिहाजा यहाँ पर सैलरी पर्सन मैटर नहीं करता कि तनख्वाहदार आदमी, असल है आमदनी कितनी है, चाहे वो तनख्वाह के जरिए मिलती हो या अपना कोई भी रोजगार या कामकाज के जरिए मिलती हो। तो ये है, तो अब इसके अंदर अगर इसका अपना घर है तो ये इसके अंदर बहुत ज्यादा ये कि थोड़ी सी वो गोश्त वगैरह की तादाद में इसका इजाफा हो जाएगा। कुछ अशिया को आप इस अंदाज से आप इसकी अपनी बजटिंग कर सकते हैं कि आपकी मोटरसाइकिल होगी तो पेट्रोल वगैरह का सारा ले लें, और ये दीगर बिजली वगैरह, वॉशिंग मशीन भी बाद वक्त फिर ऐसों के घरों में आ ही जाता है, तो इस तरह बिजली का बिल थोड़ा 3500 रुपए का हो जाएगा आपका, ये सारा यूटिलिटीज, तालीम में खराजात आपके 2000 के हो जाएंगे। अच्छा, बाहर का खाना ये दो मरतबे महीने में लिखा है, मैं कहता हूँ इसको माइनस कर दें। बाहर खाने पर तो मैं बिल्कुल आपको फेवर नहीं करूंगा कि आप बाहर जब है ही नहीं पोजीशन, तो फिर बाहर खाने का क्या मतलब कि इसमें आपको क्यों अपने अंदर फिर बीमारियां, बाहर के खाने में कई दफा बीमारियां बंदा ले लेता है। घर का खाएं और तकवा परहेजगारी वाला खाएं तो इंशाल्लाह आपकी ये तो मैं तो समझता हूँ ये तो आपकी प्लस हो जाएगी, आमदनी हो जाएगी, और ये दरमियानी ये जो उमूमन हादसाती अखराजात होते हैं, ना गहनी किस्म की परेशानी आ जाती है उसके लिए भी हो जाएगा। और शायद मैं तो कहता हूँ ये 1500 रुपए कमेटी में डाल दें या फिर सब कंप्रोमाइज करके 1500 रुपए अल्लाह की राह में खर्च करें, आगे बेचना शुरू कर दें, इस साल अपने लिए सवाब जारिया कमाएं। और अगर अपना घर है, अपना घर नहीं है किराए का घर है, तो फिर वही थोड़ी बहुत आजमाइश आपको होगी, लेकिन फिर भी हमने 19,900 रुपए का बजट बनाकर आपको दिया है, 100 रुपए इसमें हमने आपको बचाने की कोशिश की है कि 100 रुपए आपकी बचत हो रही है। ये हमारे इस्लाम भाई ने थोड़ी कोशिश करके बनाया है कि इसमें कैसा होगा, घर का किराया वही 5,000 रुपए है, लेकिन एरिया बदलने से ये 5 का 7,000 हो सकता है, 5 का 4,000 भी हो सकता है, ये आपके ऊपर डिपेंड करता है कि घर कितना लेते हैं, कहाँ लेते हैं, किस साइज का लेते हैं। इसके साथ अगर आप थोड़ा सा और आगे बढ़े और आपका अपना घर है तो ये आपका जो अशिया जो जरूरत की होती है घर की, उस पर भी मैं आपको बता दूंगा कि अशिया जो जरूरत की होती है कैसे इसमें आ सकता है और इसमें कितनी आप इसमें कमी ला सकते हैं। तो ये टोटल हमने कोशिश की है और आपको हमने एक नॉर्मल सा एक बजट बनाकर आपके सामने रखा है। बाहर का खाना मैं माइनस कराऊंगा दोबारा, बाहर का तो भले आपकी आमदनी अच्छी है लेकिन कोशिश कीजिए कि बाहर का खाना ना खाएं, या अगर खाने की जरूरत है तो इंतहाई कम अज कम बाहर के खाने की तरफ इतफा करें। लेकिन मैं 25,000 वाले को तो मशवरा ये दूंगा कि ये बाहर के खाने का शौक ना ही छुड़ाए तो बेहतर है, तो इंशाल्लाह आपको सेहत भी मिलेगी और बचत भी मिलेगी। और ट्रांसपोर्टेशन वही जैसे थोड़ा सा बढ़ जाएंगे तो, क्योंकि अमूमन कार का तस्वर कम होगा 25,000 वाले के लिए, ठीक है ना, वो मोटर बाइक की तरफ ही जाएगा, लेकिन इसको हमारे इस्लामी भाइयों ने वो 3,000 रुपए पेट्रोल तो इसको 4,000 का पेट्रोल कर दिया। अब प्रॉब्लम एक थोड़ा सा ये हो जाता है कि जैसे ही हमारी आमदनी में कुछ इजाफा होता है ना, हम अपने खराजात बढ़ा देते हैं, ये ना करें भाई। मिसाल के तौर पर मतलब कि 20,000 की सैलरी के साथ घर चल रहा था, 25,000 हो गए, 25,000 होते ही फिर आपका 26,000 रुपए का खर्चा हो जाता है, फौरन विद इमीडिएट आप अपने एक्सपेंसिस बढ़ा देते हैं, ना करें सारा मुकाबला ना करें कि भाई ये भी हो ये भी हो तो यूं भी होना चाहिए। अल्लाह खैर फरमाए, अल्लाह हमारे रिस्क में और हमारे घर बार में बरकत अता फरमाए। जाहिर है कि बाद वक्त ऐसा होगा कि यार ये बोल रहा है लेकिन इतना आसान नहीं है, मैं दोबारा कह देता हूं कि वाकई इतना आसान नहीं है, लेकिन इसको इख्तियार करें तो जिंदगी का कुछ हिस्सा आपका आसान हो जाएगा, थोड़ा आपका जीना आसान हो जाएगा। सुकून बहुत बड़ी नियमत है, कम अज कम सुकून में आप आ जाएंगे किसी हद तक मैं कह सकता हूँ। बाकी रही बात, आप कहेंगे जनाब अमीर होने से ही सिर्फ सुकून मिलता है, माजत का ऐसा नहीं है, कई अमीर ऐसे जिनको नींद नहीं आती, उनकी परेशानियां बहुत है, उनके घर के मसाइल बहुत है। एक सेठ है, उसको सिर्फ सैलरी अपनी 20 से 25 लाख रुपए की, तो खाली उसको सैलरी देनी है, उसको बहुत सारे काम करने हैं, फिर बदकिस्मती के साथ अपने पूरे निजाम को चलाने के लिए वो कितनी करप्शन कितनी बदउनवानियां करता है। तो व्यू देखा जाए तो बहुत सारी चीजें गड़बड़ गड़बड़ चल रही होती है। अब जो है हम हमने आपके सामने रख दिया है, अब आप चलते हैं किराए के घर की तरफ, जबकि आपकी आमदनी 25,000 रुपए की है, तो ये 25,200 रुपए तक हमको लेके यहाँ 200 रुपए डिफिशिएट आ रहा है, लेकिन अब यहाँ मैं यही कहूंगा कि थोड़ा सा घर के किराए पर कंप्रोमाइज कर लें और इसको 1000 रुपए तक ले आए ट्रांसपोर्टेशन को, क्योंकि जब आप किराए के घर में रह रहे हैं तो फिर ये 4000 रुपए का पेट्रोल के बजाय आप इसको 3000 रुपए तक ले लें तो ये इंशाल्लाह आपका ये प्लस में आ जाएंगे आप। और ये जो अशिया है इसके अंदर भी हो सकता है तो कोई आप वो कॉम्प्रोमाइज की तरफ अपने आप को लेकर आए। तो ये चंद चीजें आपके लिए हमने तैयार की थी कि एक सजेस्टेड जिसको लोग हुकूमत बजट बयान करती हैं, तो हम आपका क्या बजट बनाएंगे। जाहिर बात है जो परेशानी और जो तकलीफें आपको फेस करनी पड़ रही हैं, लेकिन जाहिर है कि मैं अब यहाँ खड़ा होकर या सिलसिला कर मैं आपकी सैलरी नहीं बढ़ा सकता, मैं आपकी महाना आमदनी नहीं बढ़ा सकता, ये मेरे इख्तियार में ही नहीं है कि मैं बढ़ा दूं। मैं आपको कुछ मशवरे दे सकता हूँ, ये मशवरे भी मेरे जाती नहीं है, बैठकर हमने मतलब कि 8-10 इस्लामी भाइयों ने मशवरा किया और मशवरा करके ये चीज बनकर आई है। हो सकता है कि ये बाजों के लिए काबिल कबूल हो, बाज शायद ये देखकर कह रहे हैं कि यार ऐसा मजाक कर रहे हैं लोग, यार ऐसा हो सकता है, हो सकता है नहीं हो सकता हो, लेकिन मजाक हम नहीं कर रहे, हो सकता है कि हमारी नादानी हो, ये भी हो सकता है कि आप ही दुरुस्त हो, ये भी हो सकता है आप सोच ही गलत रहे हो और आपको लगता है कि हो ही कुछ नहीं सकता और यहाँ हो सकता है आपकी गलती हो, लेकिन आपकी बेहतरी कहाँ है, आपका फायदा कहाँ है, ये जरूर देखिएगा। तो एक और घर का खर्चा है उसके ऊपर भी देख लीजिए, हमारे डायपर्स लिए जाते हैं मुख्तलिफ कंपनियों के, आम आदमी डायपर्स मुख्तलिफ कंपनियों के होते हैं जो बच्चे को पहनाए जाते हैं, उस पर गौर कर लें तो उसमें कितनी आप बचत कर सकते हैं। इसी तरह बदकिस्मती के साथ आजकल कल्चर ये कि माएं दूध पिलाने में आगे पीछे हो जाती हैं और एक तो खुद उनका नुकसान, फिर बच्चे का नुकसान, उसकी सेहत तंदुरुस्ती दीगर हवाले से माली नुकसान, ये कि दूध के डब्बे खरीदो फिर उसमें डॉक्टर की मर्जी का दूध का डब्बा लो, वो 1000, 1500, 1200 का, 700, 800 का देगा, उसकी मर्जी है, फिर बच्चे को खांसी होगी तो कहेंगे जनाब दूध का डब्बा सही नहीं है। तो इसमें भी मसाइल होते हैं, इसको गौर कर लीजिए। कॉस्मेटिक्स ये इस तरह की चीजें जो सजावट के हवाले से होती हैं, इसमें अपने आप को बचाने की कोशिश कीजिए। बच्चों में किफायत शारी पैदा करें और आसाइश एक है जरूरत, एक है आपकी जरूरत, फिर है आपकी सहूलत और फिर है आपकी ख्वाहिशात। जरूरतें भी पूरी हो जाए ना और हो जाती हैं, अल्लाह का बहुत शुक्र है कि ये जरूरतें पूरी हो जाएं। आपको मैं एक हदीसें तो मेरे पास यहाँ बहुत सारी थी लेकिन जाहिर है कि मुझे ये वक्त कम पड़ गया अपने सिलसिले का और अब सिलसिले को मैं बिल्कुल इख्तिताम की तरफ लेके जा रहा हूँ, लेकिन एक दो हदीसें जरूर मैं आपके सामने बयान करूंगा ताकि सरकार मदीना सल्लल्लाहु ताला अलैहि वाली वसल्लम ने जिस तरह हमें अपने इरशादात अता फरमाए और बड़ी समझे कि इसमें एक तसल्ली भी है। और मैं आपको एक दो हदीसें इस तरह की बयान करता हूँ। सल्लु अलल हबीब, एक हदीस आपको मैं सुनाऊंगा कि सरकार सल्लल्लाहु ताला अलैहि वसल्लम ने फरमाया, जो शख्स तुम में से सुबह पाए और इसके दिल में अमन अमान हो, अपने जिस्म में तंदुरुस्ती, इसके पास उस दिन का खाना हो, तो गोया उसके लिए दुनिया पूरी की पूरी जमा कर दी गई। ये हदीस समझ लें कि हमारे आका सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमारी किस तरह तरबियत फरमाई है और हमें किस तरह के इरशादात अता फरमाए। एक और आपको मैं हदीस सुनाता हूँ जो नबी पाक सल्लल्लाहु ताला अलैहि वसल्लम ने हमें इरशाद फरमाया, मेरे आका सल्लल्लाहु ताला अलैहि वसल्लम फरमाते हैं, वो कामयाब हो गया जो मुसलमान हुआ और बाकद्रे किफायत रिस्क दिया गया, यानी उसका जिसमें पूरा किफायत, बड़ा खूबसूरत वर्ड है कि मतलब जिसमें आदमी को पूरा हो जाता, हर एक की किफायत अलग अलग होती है, फैमिली के हिसाब से हर एक की किफायत अलग अलग होती है। तो इरशाद हुआ कि वो कामयाब हो गया जो मुसलमान हुआ और बाकद्रे किफायत रिस्क दिया गया और अल्लाह ने उसे दिए हुए पर कनात दी, इसकी शराब में, यानी जिसे ईमान और तकवा बाकद्र जरूरत माल और थोड़े माल पर सब्र, ये चार नेमतें मिल गईं, इस पर अल्लाह का बड़ा ही करम और फजल हो गया, वो कामयाब रहा, दुनिया से कामयाब गया। तो ये और भी हदीस यहाँ हैं लेकिन जाहिर है कि वक्त पूरा हो चुका है सिलसिले का और चंद चीजें आपके सामने रखी हैं। मैं दोबारा अर्ज कर दूं, हो सकता है कि आपका इससे मुकम्मल इत्तेफाक ना हो, मगर एक गुमान है कि शायद हो सकता है कि कई ऐसी फैमिलीज होंगी कि जिन्हें मतलब कि हम कोई ना कोई इनको गाइडलाइन देने में, कुछ इनको सहूलत देने में, इनको सोचने का मौका देने में हम कामयाब हो गए हों, हो सकता है। और वो मतलब कि बैठकर बात करें, बस अपनी आमदनी से अखराजात ना बढ़ने दें, खुद को मिनिमाइज करें, तो इसी में ही बेहतरी है, वरना बहुत आपको तकलीफ होती रहेगी, सोच सोच कर बीमार हो जाएंगे, दवाओं के खर्चे अलग गले पड़ जाएंगे। सल्लु अलैल हबीब सल्लल्लाहु तआला अला मुहम्मद।